उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो
फल्चा,
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 उज्यालो फल्चा।
जदेऊ मान्ठौ जदेऊ अर्ती दिदेऊ जिजु लला अर्ती दिदेऊ बाबा आमा भोक लाग्यो नभन्याई भाउ यहाँ तेरो आमा नाई काम खोज्दो छै काम पाउँदैनि राम हेर्दो छै राम मान्दैनि यही थै भइगो जुनी तिम्मो हाम्रो भयाको छ रुनी म त सोच्दो दिन जाँदो हुन् जोबन जान्या रछ सँगै साथ्या सांसद मन्त्री घाटा कसलाई लाछ साथ्यौ हाम्रो इतिहास खोइनु छ उकालो ओरालो हट्दा बाटो लाग्यो तेर्सो जिन्दगी बाँच्नुको अत्दो लाउन्या मन छ मेसो सुनको सुगन्ध हुन्या नाइ उखुको फल लाग्न्या नाइ सादा जीवन चिल हुँदो छ मलाई पर्याको छ पीर ज्या परे पर्ला झुकाइन्न शिर ओ मेरा सङ्घी म क्या भनौँ देश भनला जान्या आफै बुझ्ने आफै मेसो लाया यहाँ छ देवकी तिमिलसिना समीक्षाको कविता मेसोको वाचनसँगै उज्यालो फल्चामा तपाईँलाई स्वागत छ प्राविधिक साथी प्रवीण श्रेष्ठका साथ म अच्युत किमिरी आजको उज्यालो फल्चा लिएर आइपुगेको छु कार्यकरण सकिएपछि बिहान 6:30 बजेदेखि 8 बजेसम्म तपाईँ आइतबार सोमबार र बिहिबार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ उज्यालो फल्चा सुन्न सक्नुहुन्छ उज्यालो फल्चा यति बेला काठमाडौँमा 90 MHz कैलालीको एफएम रेडियो स्टार बागलुङको रेडियो ढोरपाटन त्यसै गरी कैलालीको रेडियो डेली मेल सिन्धुलीको रेडियो सिन्धुली आवाज तनहुँको ब्यास एफएम पाँच थरको रेडियो रवि महोत्तरीको रेडियो बर्दिवास जाजरकोटको रेडियो जाजरकोट रुकुमको रेडियो सिस्नेबाट पनि सुनिरहनु भएको छ त्यस्तै मकवानपुरको रेडियो इन्द्र सरोवर र रेडियो मकवानपुर गढी उदयपुरको रेडियो त्रियुगा ओखलढुङ्गाको सहयात्री सामुदायिक रेडियो पोखराको रेडियो तरंग अर्घाखाँचीको रेडियो मालारानी र जुम्लाको रेडियो सिन्जाबाट पनि एकैसाथ उज्यालो फल्चा प्रसारण भइरहेको छ आजको कार्यक्रममा पनि मैले विभिन्न सामग्रीहरू लिएर आएको छु विशेष गरी लकडाउनका कारण हामीले टेलिफोन मार्फत नै सम्पर्कहरू गरेका छौँ अतिथिहरूसँग म टेलिफोन मार्फत नै सम्पर्क गर्नेछु आज पनि आजको कार्यक्रममा स्थानीय सेरोफेरोमा ललितपुर महानगरपालिका वडा नम्बर 4 का अध्यक्ष नारायण केसीसँग म केही बेरमा सम्पर्क गर्नेछु र कोविड व्यवस्थापन स्थानीय तवरमा कसरी भइरहेको छ भन्ने विषयमा कुराकानी गर्नेछु त्यस्तै बिहान 7 बजेपछि विभिन्न पत्र पत्रिकामा आएका खबरहरूलाई प्रस्तुत गर्छु भने आज बिहान 7:15 बजेपछि आजका पाहुना मैले गंगालाल अस्पताल बाँसबारी काठमाडौँमा गएको 12 वर्षदेखि कार्यरत नर्स जिना केसी थापासँग कोविडका बिरामीहरूसँग नर्सको अनुभव कस्तो रहेको छ त्यो सन्दर्भमा कुराकानी गर्नेछु साथमा सुमधुर गीतहरू पनि आजको उज्यालो फल्चामा प्रसारण हुनेछन् उज्यालो फल्चालाई अगाडि बढाउँछु इतिहासमा आजको दिनको सन्दर्भबाट आज 2078 साल वैशाख 26 गति आइतबार तदनुसार सन् 2021 को मे 9 तारीक विक्रम सम्बत अनुसार यो वर्षको 26 दिन यो वर्ष सकिन 339 दिन बाँकी छ आजको दिन इतिहासमा भएका केही घटनाक्रमहरू यस प्रकार छन् आज सगरमाथा पहिलो पटक आरोहण गर्ने नेपाली तेन्जिङ नोर्गे शेर्पाको स्मृति दिवस हो उहाँको निधन 1986 को मे 9 मा दार्जिलिङमा भएको थियो शेर्पाले सन् 1953 को मे 29 मा एडमन्ड हिलारीसँगै सगरमाथा आरोहण गर्नुभएको थियो आज रसियामा विजय दिवस मनाइन्छ दोस्रो विश्वयुद्धको समयमा नाजीले जर्मनीलाई हराएको स्मृतिमा सार्वजनिक विदासहित यो दिवस मनाउने गरिन्छ 20 लाख मानिसको ज्यान गएको यो युद्धलाई महान देशभक्तिपूर्ण युद्ध भनिन्छ त्यस्तै सन् 1776 को मे 9 मा दार्शनिक अर्थशास्त्रीको प्रभावशाली अर्थशास्त्र पुस्तक द वेल्थ अफ नेसन्स प्रकाशित भएको थियो अर्थशास्त्रमा यो पुस्तकलाई विश्व प्रसिद्ध मानिन्छ आज फ्रान्सका शासक नेपोलियन बोनापार्टको विवाह भएको दिन हो। सन् 1796 को मे 9 उनको विवाह राजकुमारी जेसेपाइनसँग भएको थियो, तर यो जोडी धेरै वर्ष साथ रहन सकेन। अन्ततः सन् 1809 उनीहरूको सम्बन्ध विच्छेद भयो। आज दोस्रो विश्वयुद्धमा जीवन गुमाएकाहरूको सम्झना र मेलमिलाप दिवस पनि हो। दोस्रो विश्वयुद्ध सकिएपछि हरेक वर्ष मे 8 र 9 यो दिवस मनाइन्छ। इतिहासको यो सन्दर्भपछि म आजको उज्यालो फल्चाको पहिलो गीत राख्दैछु। सन्तोष श्रेष्ठको संगीत, निरपध्वज खड्काको शब्दमा सञ्जीवनी भोलाण्डेको स्वर।
झरू 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 आज झुन तारा रे झरू आ सारे निप पव मरे रे सा
आज हामीसँग ललितपुर महानगरपालिका वडा नम्बर चारका वडाध्यक्ष नारायण केसी हुनुहुन्छ। म उहाँसँग कोभिडमा उहाँहरूले के कस्तो व्यवस्थापन गर्दै हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्दैछु। नारायणजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद।
हाम्रो यो अहिले कोभिड बढेपछि अब लकडाउन भएको छ ललितपुरमा, तपाईँहरूको यो वडा मात्रै नभएर पुरै ललितपुर चकमन्न सुनसान देखिन्छ। लकडाउनले कतिको प्रभाव पारेको छ यो चेन तोड्नको लागि, कोभिडको चेन तोड्नको लागि प्रभावकारी भएको छ कि छैन?
यो अब नेपाल सरकारले जुन कुरा नियम बनाएको छ त्यो अनुसारले जनता पनि अलिक चेतनशील भएको कि जस्तो लाग्यो मलाई चाहिँ। नि जनताहरूले त्यसलाई पनि नेपाल जुन सरकारले गरेको निर्णयले उनीहरूले मानेर नै आउनुभएको छ, होइन? हामीले पनि पाएसम्म के भन्छौँ भनेदेखि तपाईँहरू घरबाट ननिस्किदिनुहोस्, बिना काम घरबाट ननिस्किनुहोस् भन्छौँ हामी पनि। किनभने हामी आज जुन सानो एउटा गरिब देशमा छौँ, गरिब देशलाई भन्ने बित्तिकै औषधिको गर्न पनि सक्दैन, नसक्दै आफ्नो सुरक्षा आफै गरौँ, आफै स्वास्थ्यको लागि आफ्नै सुरक्षित हुनुपर्छ, अनिवार्य मास्क गरौँ, घर बाहिर निस्केर घर छिरेकै साबुन पानीले हात धुम, हामी त्यति भन्छौँ, बथानमा नजानुहोस् भन्छौँ।
अब अहिले त 10 दिन 11 दिन भइसक्यो है यो थुनिन थालेको, यसो गर्दा तपाईँहरूको तथ्याङ्कमा कस्तो प्रभाव परेको छ त कोभिड संक्रमितको तथ्याङ्कमा?
अब हेर्दाखेरि अब ललितपुर भोट काठमाडौँ कुरा गर्ने, ललितपुरमा अब कमी नै भन्छौँ हामीले, होइन? जनताले पनि त्यति नै मानेर नै बसेको कि जस्तो लाग्छ म आफूले चाहिँ। उहाँको नै प्रायः जस्तो अघि नै भनिसकेँ मैले, हामी नै सुरक्षित हुन सकेन भनेदेखि हामी जनतालाई सम्झाउन पनि गाह्रो हुन्छ भनेदेखि सरकारले भनेको कुरा मात्रैले पनि होइन, हाम्रो आफू पनि सचेत हुन पर्यो भन्छु म चाहिँ।
अहिलेसम्म
आइसोलेसनको लागि तपाईँले कुरा गरिहाल्नु, हामी ललितपुरको हकमा यो ठाउँ ठाउँ हामी यो चारवटामा पनि ज्येष्ठ नागरिकको भवन छ नि,
हजुर,
हो त्यसलाई सञ्चालन गर्ने भन्ने कुरा अस्ति म चाहिँ जान भ्याइनँ भाइ, चाहिँ मेसाबु मेसाबु को पुग्नु भएको छ,
हजुर,
अब त्यस्तै आफ्नो स्वास्थ्यले अलिक खोकी थियो, खोकी कारणले म गइनँ त्यो बेलामा।
तपाईँ त प्रभावित हुनुहुन्न?
होइन, म ठिकै छु, अब के भन्ने यसलाई, ठिक छ, राम्रो छ भन्छ, म त के भन्दैन अरू।
तपाईँको क्षेत्र वरपर अथवा तपाईँको ओडाभरि कतिको संक्रमितहरू छन् र तिनको व्यवस्थापन कसरी भइरहेको छ भन्ने कुरो तपाईँको ओडा कार्यालयले के गर्दैछ?
ओडाभित्रको कुरा गर्नु चाहिँ अस्तिसम्म मैले आज र भोलिको हिजोको दिन मैले थाहा पाएँ, अस्ति भएको त्यहीजना मैले सुने खबर पाएँ, होइन, त्यहीजनामा आफ्नै घरमा क्वारेन्टाइन होम क्वारेन्टाइन बस्नु भएको छ अनि कम्ती सीमित मात्रामा हस्पिटल पनि पुग्नु भएको छ, है, पाटन हस्पिटल हुनुहुन्छ, कोही कता हुनुहुन्छ, एकजना त अब हिजो अस्ति नै बित्नु भयो, त्यो उमेर भइसकेको हुनुहुन्छ उहाँ चाहिँ,
72-73 वर्षको
हुनुहुन्छ।
अनि जस्तो जस्तो अर्को हजुर नारायणजी, अर्को कुरा कस्तो आइरहेको छ भने प्राय होम आइसोलेसनमा बस्ने अनि दिक्क लाग्यो भनेर फेरि यसो मास्क लगाएर घुम्न निस्किने संक्रमितहरू, त्यो खालको समस्या छ भन्छन् काठमाडौँतिर?
होइन होइन, यो अब भन्ने त्यो भन्दा निस्किने पनि होला, तर हामी यहाँ खास गरेर अलिकति के भएछ नि, मैले त वडा भित्रको साथीहरूलाई भनिदिएको छु टेलपासीलाई, त्यो निस्किहाल्यो भने खबर गर्नुहोस्, हामीले सम्झाउनु पर्छ नि, हामीले आफू पनि आइदिउँला, न तपाईँ टोल छिमेकीले सम्झाउनु छ एकचोटि भन्छु मैले कि सम्झाउनु सम्झेर बस्नु पऱ्यो, बरु उहाँलाई के गर्न सकिन्छ टोल छिमेकीले पनि गरौँ, अहिले सरकारले त रात दिने के दिनु गरेको छैन, होइन समस्या पनि गयो, एकचोटि मलाई कतिले सुनाउनु हुन्थ्यो हाम्रो खानेकुरासम्म ल्याइदिनु मान्छे भएन भने हामीले पुर्याउने व्यवस्था पनि गर्थ्यौँ कि, हात आफू मिलेर पनि, बरु उहाँको घरसम्म पुर्याइदिने काम गर्नुहोस् भन्थ्यौँ कि, सक्षम ननिस्किदिनु भन्छ भन्थ्यो।
अब पोहोर र अहिलेको व्यवस्थापनमा पोहोर चाहिँ अलिक बढी वडा चुस्त भएर लागेको, अहिले चाहिँ यस्तै त रहेछ नि भनेर सेलाएको त होइन नि?
होइन होइन होइन, त्यो छैन, यति भने वडा किन पोहोरकै दाँजोमा सरकारले पनि रात बाँध्नुपर्छ, यस गर्नुपर्छ भन्ने कुरा सबै कुरा सरकारले पनि छुट्याइदियो, महानगरपालिका नै बजेट छुट्याइयो, होइन सबै गरेर लागेको, हामी अहिले पनि गरी गरी गरेको छौँ कि, नगरे होइन, हाम्रो चारवटा भित्र स्वास्थ्य कर्मीहरू हुनुहुन्छ, अन्त 1500 उहाँले जति सक्दो तपाईँहरूले चाहिँ प्रचार गर्नुहोस् है, प्रचार गर्नुहोस्, तपाईँहरूको काम त्यति हो अहिले, अरू भने प्रचार गर्ने काम चाहिँ नछोड्नुहोस् भनेको छु मैले।
कस्तो खालको प्रचार छ त?
जस्तै हामी जस्तै कि घरमा ननिस्किदिउँ, बथमा नजाउँ, यो भोज भत्तेहरू मनाउने व्यवस्था नगरौँ, अब मैले थाहा भएको छ मलाई 4-5 निमन्त्रण कार्ड आएको कि दिएको, तर उहाँहरूले बुझेर गरौँ नबुझेर गरौँ, हामीले खा क्यान्सल गरौँ नआइदिउँ है भन्नुभयो, तर बुझ्ने त्यसोहरू पनि गरेको छ नि त। फेरि
तपाईँको वडाभित्र पनि त्यस्तो वैवाहिक कार्यक्रमहरू भएका छन्?
भएन भएन, उहाँहरूले गर्ने भएन, आखिरमा गर्नु भएन कि,
क्यान्सल गर्नुभयो,
अँ हामी नगर्ने पछि राम्रो भयो भने गरौँला, नगर्ने नानी है त फेरि आउनु होला झुकेर भनेर खबर पाएँ मैले कि।
अब यो अहिले कोभिडको दोस्रो लहर आइसकेपछि त तपाईँहरूको विकास निर्माणका अथवा अरू खालका कामहरू त सबै रोकिएका होला नि, यसैतिर ध्यान दिएर?
ठ्याक्कै रोकिएको नभनौँ, अलिअलि काम पनि अगाडि बढाइरहेको छौँ, अब मजदुर भाइहरू पनि छन् त काम गरेर बस्नेहरू पनि, हामीले उहाँहरूले तपाईँले आफ्नो त्यो डिस्टेन्सलाई कायम गरेर काम गर्नु खोज्नुहुन्छ नि, गर्नुहोस्, तर विकास निर्माण काम पनि अगाडि, हामी त फेरि वडाको विकास निर्माण काम गरेको पनि सकिसकेको छ, थोरै मात्रै भागी होला सक्नु, अब धेरै छैन पनि होला।
ललितपुरको वडा नम्बर 4 कुरा गर्दैछौँ हामी,
वडा नम्बर 4 कुरा गरेँ मैले नि।
अब जस्तो म एउटा अर्को कोभिडतिरै फेरि आएँ, एउटा कुनै घरमा कोभिड भएको पेसेन्ट भेटियो अथवा फाइन्ड आउट भयो र त्यसपछि उसले ओडालाई खबर गर्यो भने उसले के सुविधा पाउँछ तपाईँहरूबाट?
उहाँहरूले मलाई अहिलेसम्म माग्नु भएको, फोन गरेर आएको छैन, मलाई यो भयो, मलाई चेकअप गर्नु पऱ्यो, ल हामी कहाँ जाने भनेर सोध्नुहुन्छ,
हजुर
होइन, गाडीको सुविधा कुरा गर्नु भने मैले महानगरपालिका सम्पर्क गर्नुपर्छ भनिदिन्छु मैले, हामी गाडी ठ्याक्यो सकेसम्म टेपु जानुहोस् न, पार्टनरसँग जानुहोस्, किनभनेदेखि त्यो पार्टनरसँग तपाईँ देखि सेन्टम देखिरहेको छ, सकिया छ भने तपाईँलाई पैसा लाग्दैन, तपाईँ आफ्नै खुसीले जचाउनु भयो भने त्यहाँ चार्ज लिन्छ हेर भनेर छुइनँ मैले भनिदिएको छु त्यो पनि।
ए भनेपछि पाटनमा गएर देखाउनु पर्छ भनेर तपाईँले आफ्नो वडावासीहरूलाई
भनेको छु, मैले त्यहाँ टेकु र पाटनमा भनेको छु, मैले प्राइभेट अरू भनेको छैन मैले,
किन
प्राइभेटको कुरा मैले अलिकति चित्त बुझ्दैन पनि भन्न भनौँ, प्राइभेटमा के छ रेट थाहा पनि हुँदैन हामीलाई, फेरि त्यो भने अलिकति सरकारी पऱ्यो नि त, त्यो कुरा पाटन हस्पिटलमा अन्तको के अरे पैसामा फरक छ। फेरि
यो अब स्थानीय पालिका भइसकेपछिको पहिलो वडा अध्यक्ष तपाईँ है, तपाईँले कोभिड नआएको भए के गर्न सक्नुहुन्थ्यो होला, के कोभिड आएपछि के कुरामा रोकियो होला, अनुमान गर्नुभएको होला नि?
होइन होइन, पहिला अब भनौँ न, कति यो यही नै रोग नै 2 हुन्ला भनौँ न, होइन कति काम ढिलो भएको होला, कति काम सुस्त भएको होला, धेरै त भएकै छ, गर्छु भने काम, तर हामी के अरे यो भएर पनि हाम्रो काम पनि सुचारू भएको छ क्या, बाटोघाटोदेखि लिएर खानेपानीदेखि लिएर ढल पनि भएको छ, अहिले यो ठ्याक्कै फेरि 15-20 रोकिरहेको छ अलिकति।
अब आउँदा दिनमा कसरी ह्यान्डल गर्ने अरू अरू कुराहरू के छन् उद्देश्य तपाईँको?
हाम्रो त नि अब जति सक्दो सरकार कुरा नि सुन्ने हो, वडामा नि टन्नै बजेट हुन्न, हामीले कसरी गर्नुपर्छ भने मात्रै पनि यो तरिकाले जानु पऱ्यो भने स्वास्थ्य कर्मीहरूले पनि सल्लाह अनुसार महानगरपालिका समाजकाले मासेकाको महानगरपालिका स्वास्थ्य छ उहाँहरूको पनि एउटा निर्णय आउँछ, यो तरिकाले तपाईँले चल्नु पऱ्यो है भनेपछि हामी त्यही तरिकाले चल्छौँ।
महानगरपालिकामा कति पटक बैठक बस्नुहुन्छ तपाईँहरू, कुन कुन समयमा महिनामा कि?
बैठक तपाईँले सोधिहाल्नु, यो बैठक म जवाबै दिँदैछ, अब यो बैठकै हुँदैन भन्छु मैले, छँदै छैन भन्छु ल जिरो।
किन
कति महिना भइसक्यो,
किन त्यस्तो भएको,
त्यो चाहिँ नि के भयो होला भन्ने कुरा नि तपाईँले छुट्याउनुहोस्, त्यो कस्तो हुँदैछ भने नि
हजुर
म एउटा सोझो कुरा बोल्दाखेरि म एउटा सोझो समाजसेवी भन्छु म आफूलाई टाउको फरक भएपछि काम पनि गाह्रो हुँदैछ कि हाम्रो त्यो बहुमत भर्के काम छैन
दलहरूले गर्दा अप्ठ्यारो पर्यो
करि करि म त्यही बुझ्छु म चाहिँ नि म चाहिँ थाक दिएँ नि भनेर बुझ्छु मैले किन बैठक करि करि महिनामा एकचोटि दुईचोटि बैठक हुनुपर्छ नि होइन एकदुईचोटि बैठक हुँदैन कुनै कुरा नि टुङ्गो लाग्दैन भनेपछि त बैठक बस्ने नबस्ने औचित्य छैन
त्यसो भए त महानगरपालिकाले आफ्नो तरिकाले निर्णय गरिरहेको छ वडाध्यक्षहरूले आफ्नै तरिकाले निर्णय गरिरहेका छन् यसरी
त्यसरी गरेको छैनौँ हामी त्यसरी गरेका छैनौँ अरू अरू वडाले गऱ्यो चारमा फिर्ता पार्नुहोस् म तपाईँलाई जवाब दिन्छु चारले गर्दै गर्दा मैले त कुनै हेल्न गर्दिनँ यहाँहरूले नि बुझ्यो भने पत्रकार हिसाबले
भनेपछि
मैले यो अर्को पार्टी यो पार्टी यो अर्को पार्टी भने जिन्दगी गर्न जान्दैन मैले
होइन होइन पार्टी नभए पनि महानगरपालिकाले जे जस्तो सूचना निकाल्छ त्यही हेर्ने र आफ्नै तरिकाले गर्नु पर्यो खासै स्पष्ट निर्देशन अथवा मिटिङ छैन त्यो हिसाबले आफै हेर्दै गर्दै गर्नुभएको छ सूचना
हजुर त्यही झन् अब चारवटा भित्रको त आफूले पनि जिम्मेवारी बोकिरहेपछि के गर्न सकिन्छ गर्नु परिहाल्छ त्यो पनि त महानगरपालिका कुरेर गर्ने पनि कुरा हुँदैन कति हामीले मैले नबुझेको कुरा चाहिँ म स्वास्थ्य कर्मीहरूलाई पनि सोध्छु म त किनभने मैले सोध्नु हुँदैन उनीहरू के गर्छ जाने कसरी यो कुरा गर्नु भन तिमीहरूले प्रचार कसरी गर्छौ के गर्नु भन भन्नु सोध्छु मैले त
अनि के भन्नुहुन्छ स्वास्थ्य कर्मीहरू
उहाँले राम्रो कुरा यसो चाहिँ गर्नुपर्छ भने उहाँहरूले बरु स्वास्थ्य मेरो चारवटा स्वास्थ्य मिटिङ बरु महिनाको एकचोटि पक्कै हुन्छ कि
हजुर
एकचोटि उनीहरूले राख्छन् नै
ए महानगरपालिकाकै स्वास्थ्य विभागमा चाहिँ
होइन होइन महानगरपालिका पनि एकजना आउनुहुन्छ प्रतिनिधि स्वास्थ्यको अनि चारवटैकै स्वास्थ्य कर्मीहरू हामी 14-15 छौँ
ए बसेर अनि छलफल गरेर निष्कर्ष निकाल्नुहुन्छ हस् नारायणजी धेरै धेरै धन्यवाद तपाईँलाई हामीलाई समय
दिनुभयो बोल्ने तरिका म एउटा निष्पक्ष काम गर्ने भन्ने सोध्छु म आफूलाई अरूले पनि त्यही नै सोध्दा हुन्छ म यहाँहरूलाई त्यही नै भन्छु मैले चाहिँ
हस् हस् धन्यवाद
हस् हस्
उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिका वडा नम्बर 4 वडाध्यक्ष नारायण केसी उहाँले ललितपुर महानगरपालिकाको मेयर उपमेयर अथवा आफूसँग अथवा धेरै बहुसंख्यक आफ्नो पार्टीका भए पनि फेरि मेयर फरक भएको हुनाले काम गर्न कठिनाई भइरहेको कुरा बताउनुभयो र स्पष्ट परिपत्र महानगरपालिकाबाट आफूलाई प्राप्त नभएको र आफ्नै शैलीले आफूले सकेसम्मको जानेसम्मको आफ्नो वडाभित्रका स्वास्थ्य कर्मीहरूसँग बसेर छलफल गरेर जे निष्कर्ष निस्कन्छ त्यसै अनुसार आफ्नो वडामा गरिरहेको कुरा बताउनुभयो यस किसिमको समन्वय हुन सकेन भने अरू वडाहरूमा पनि अप्ठ्यारो पर्न सक्छ हामी यी यस्ता स्थानीय सरोकारमा ल्याउँछौ नै आजलाई मैले ललितपुर महानगरपालिका वडा नम्बर 4 अध्यक्ष नारायण केसीसँगको कुराकानी सुनाए अब यसपछि हामी फल्साका अरू सामग्रीहरू लिएर केही बेरमा फेरि आउनेछौ उज्यालो सुन्दै गर्नुहोला
संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यही यति कार्पेट नै हो यो बाहेक कुनै छ र मेरो आफ्नो
विगत 30 वर्षदेखि तपाईँको जीवनलाई खुसी र रङ्गीन बनाउँदै आइरहेको नेपालकै पहिलो र उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादित वर्षौंसम्म टिक्ने उच्च गुणस्तरीय यति कार्पेट
सुन्दरै सुन्दर अलवेज सुन्दर यति कार्पेट किन्दा पछाडि सुन्दरको लोगो हेर्न नभुल्नु होला यति कार्पेट हाम्रो संस्कृति
रमाइलो भाषा जिन्दगी जब देखि फ्यामिलीमा आयो डेस्टिनी
प्रस्तुत छ नयाँ हिरो डेस्टिनी यसको रिभोल्युसनरी i3s इन्जिन र 125cc इन्जिन बुस्टले दिन्छ पावर र पर्फर्मेन्स तपाईँको हातमा साथै बिग बुट स्पेस बाहिरी फ्युल ट्याङ्कले बनाउँछ सबैको लाइफ इजी
जिन्दगी जब देखि फ्यामिलीमा आयो डेस्टिनी
के तपाईँ आफ्नो घर तथा कार्यालयमा वास्तु ठिक छ कि छैन जान्न चाहनुहुन्छ
के आफूले आँटेको काम नबनेर कुन काम गर्दा छिट्टै सफलता पाउन सकिन्छ भन्ने बारे बुझ्न चाहनुहुन्छ
जुनसुकै समस्याका लागि आउनुहोस् चर्चित ज्योतिषीका साथमा गायत्री ज्योतिष तथा वास्तु परामर्श केन्द्र मार्फत यी सबै समस्याको समाधान पाउनुहुनेछ
यति मात्र होइन यस केन्द्र मार्फत धार्मिक कार्यक्रम आयोजना गर्न परामर्श रत्न तथा वैवाहिक परामर्श चिना टिप्पण बनाउने वास्तु परामर्श पुराण प्रवचन लगायत सम्पूर्ण धार्मिक सरसल्लाह समेत पाउन सक्नुहुनेछ
सम्पर्क नम्बर 98512-44394
स्थान बालाजु बाइपास काठमाडौँ
सम्पर्क फेरि एकपटक 98512-44394
जहाँ जहाँ गए पनि बाटो जस्तो भए नि छोड दिन साथ तपाईको जस्तै बाधा आए पनि किन कि म हिरो एक्सपर्ट छु
बनेको पहिलो रोचाइको बाइक जसमा छ 18.4 एचपी इन्जिन ड्युअल पर्पोज टायर र रियर मोनोशॉक प्रविधि हीरो एक्सपल्स 200 हामीमा छ हीरो
सामाजिक दूरी ध्यानमा राखी स्टे इन टच विदाउट टच गरप्रिय जनसँग रमाइलो टक घरबाट गरिने अनलाइन सब क्लासिक टेक इज अलवेज टप सुविधा यसमा टन्न छ है क्लासिक टेक
अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
मीडियामा आज
उज्यालो फल्चाको मिडियामा आजमा हामीले विभिन्न पत्र पत्रिकाका समाचारहरूलाई प्रस्तुत गर्छौं आज प्रकाशित पत्र पत्रिकाहरूका साथ म छु सबैभन्दा सुरुमा आज प्रकाशित कान्तिपुर दैनिकमा एउटा खबर छ जोखिममा एम्बुलेन्स चालक शीर्षकको समाचार बढ्दो गर्मीमा दिनभर पीपीईमा गुम्सिनेको सकस अर्कोतर्फ आफै संक्रमित हुने डर संक्रमितलाई अस्पताल ओहोरदोहोर गराउने एम्बुलेन्स चालक जोखिम उच्च रहे पनि मनोबल भने घटना नदिएको बताउँछन् उपशीर्षक छ वैशाख यता मात्रै दर्जनौं कोरोना संक्रमितलाई अस्पतालसम्म ओहोरदोहोर गराइसकेका छन् यसमध्ये दुईजनाको निधन भएको छ अस्पताल पुर्याएको 12 र 24 घण्टापछि उनीहरूको निधन भएको हो ललितपुर ठेचोका कृष्ण केसी बज्रबाराही चापागाउँ अस्पतालको कोविड एम्बुलेन्स चालक हुनुहुन्छ हाल दिनमा औसतमा 500 देखि 700 संक्रमितलाई सेवा दिइरहनु भएको छ लगातार संक्रमित ओसार्दै आइरहेका उहाँले अत्याधिक जोखिम रहेको बताउनु भएको छ हिँडुल गर्न नसक्ने संक्रमितलाई आफैले बोकेर एम्बुलेन्समा बसालिदिनुहुन्छ भन्नुहुन्छ पहिला अन्य रोगका बिरामी बोक्दै आइरहेको थिए पछि कोरोना महामारी फैलियो हामी नै भागेर हिँड्दा जनतालाई कसले सेवा दिन्छ उहाँले कोरोनाको पहिलो लहरको तुलनामा अहिले मनोबल धेरै बढेको बताउनुभयो सुरुमा पीपी पन्जा सेनिटाइजर त परको कुरा मास्क समेत कपडाको लगाएर बिरामी ओसार्नु पर्थ्यो गाडी साबुन पानीले पखालेर चित्त बुझाउनु पर्थ्यो उहाँले भन्नुभयो वैशाख यता राजधानी सहित मुलुकभर नै संक्रमित संख्या वात्तै बढेको छ अहिले उहाँलाई आफ्नो भन्दा पनि घरका सदस्यलाई संक्रमण सारिला कि भन्ने डर छ घरमा ससाना दुई नानीहरू र वृद्ध आमा बुबा छन् काम सकेर फर्किएपछि छुट्टै बस्दै आउनु भएको छ काममा हुँदा पनि एक्लै जस्तै हो त्यसमाथि गर्मीमा दिनभर पीपी लगाउनुको सकस त छँदैछ यो पेसा जो पाए त्यसले गर्न मुस्किल छ उहाँ भन्नुहुन्छ तलबको कुरा त उस्तै हो सेवामा लागेर सबैले राम्रो मानेका छन् यसैमा खुसी छु ठेचोकै सरोज केसी पनि कोविड एम्बुलेन्स चालक हुनुहुन्छ सेवा अवरोध हुन नदिन दुवैजना दिन बिराएर पालै पालो ड्युटीमा खटिने गर्नुभएको छ सरोज पनि घरमा पस्नसाथ नुहाई धुवाई गरेरै छुट्टै बस्नुहुन्छ गोदावरी नगरपालिकामा संक्रमित बाहेक अन्य बिरामी बोक्ने 6 एम्बुलेन्स छन् बज्रबाराही चापागाउँ अस्पतालका निमित्त प्रमुख हीराबहादुर कार्कीले बिरामीको चाप बढ़िरहेकाले संक्रमित बोक्ने छुट्टै अर्को एम्बुलेन्स थप्ने योजनामा रहेको बताउनुभयो चापागाउँका केदार कठायतले लेलेको आनन्दवन अस्पतालको एम्बुलेन्स चलाउन थालेको 33 वर्ष भयो लामो अनुभवकै कारण उहाँलाई यसअघि बिरामी बोक्ने क्रममा कहिल्यै डर लागेन तर कोरोना महामारी यता भने सातो गएको उहाँ बताउनुहुन्छ बिरामी बोक्ने क्रममा कति मृतक शरीर बोके राति राति एक्लै चलाएर कति हिँडे त्यति डर लागेको थिएन तर यो महामारीले भने सातो खायो अब डरलाग्दो रोग आयो भनेर छोडेर हिँड्ने कुरा पनि भएन हुन त अस्पतालले पीपीई मास्क ग्लोभ्स र सेनिटाइजर दिएको छ तैपनि दिनैभर बिरामी बोक्दा मन डराइरहन्छ उहाँको घरमा 103 वर्षीय आमा र तीन बालबालिका छन्। जोखिम मोलेर काम गरे पनि भत्ता नपाउँदा भने मन खिन्न हुने गरेको कठायतले सुनाउनुभयो। गत वर्ष संक्रमित बोके बापत भत्ताको व्यवस्था थियो, यो पटक दिएको छैन। उहाँले भन्नुभयो, तैपनि सेवा नै धर्म सोचेर काममा खटिरहेको छु। ड्युटी मिलाएर दिउँसो र राति पालो पालो गरी चलाउनुपर्छ। अहिले रातिमा दीपक बोगट्टीको पालो छ। बोगट्टी अस्पतालमा तीन वर्षदेखि एम्बुलेन्स चलाउँदै आउनुभएको छ। राति जतिखेर फोन आउँछ उहाँ उठेर बिरामी लिन पुग्नुहुन्छ। एम्बुलेन्स चलाउने काम छोड्न घरबाट दबाव आइरहँदा पनि आफ्नो कर्तव्य भुल्न नसकेको उहाँ सुनाउनुहुन्छ। कोरोनाको नयाँ भेरिएन्टले युवा युवती र बालबालिका समेतको ज्यानै जोखिममा परेको खबरले उहाँ आत्तिनु भएको छ। परिवारका सदस्यहरूलाई नजिक आउन दिएको छैन, एक्लै सुत्छु, खाना खाएर थाल आफै माछु। उहाँले भन्नुभयो, भगवान्को कृपाले परिवार र मलाई अहिलेसम्म ज्वरो र रुगाखोकीले भेटाएको छैन। आनन्दवन अस्पतालका कोविड इन्चार्ज डाक्टर प्रदीप कुमार सापकोटाका अनुसार अस्पताल विदेशी अनुदानबाट चल्छ, सरकारबाट अनुदान आउँदैन। कोरोनाकै कारण विदेशी अनुदान पनि रोकिएको छ, यसले गर्दा कर्मचारीको तलब वितरणमा समेत समस्या देखिएको छ। उहाँले भन्नुभयो, डोनरहरू खोजिरहेको छु, सहयोग प्राप्त भएमा एम्बुलेन्स चालकलाई पनि भत्ता उपलब्ध गराउँछौ। ललितपुर महानगरद्वारा सञ्चालित एम्बुलेन्स चालक बाबुराम महर्जन भने महामारी भर महानगरमै खाने बस्ने व्यवस्था भए सुरक्षित हुने बताउनुहुन्छ। दुई दुईजना चालक र हेल्पर छन्, दुईजनाको त खाने बस्ने व्यवस्था भयो, दुईजनाको बाँकी छ। उहाँले भन्नुभयो, नेपाल एम्बुलेन्स चालक संघका अनुसार उपत्यकामा 284 जना चालक दर्ता छन्। सबैले जोखिम मोलेरै बिरामी बोक्नु परेको संघका काठमाडौँ जिल्ला अध्यक्ष गणेश सापकोटा बताउनुहुन्छ। बिरामी जस्तो सुकै भए पनि सुरक्षित अस्पताल पुर्याउने जिम्मेवारी हाम्रो हो। उहाँले भन्नुभयो, यसमा हामी कटिबद्ध छौं। एउटा खबर आज प्रकाशित नयाँ पत्रिकामा छ, उद्योग बन्द गरेर भए पनि बिरामीलाई अक्सिजन सिलिन्डर दिन्छौं, निजी क्षेत्रको भनाईलाई ल्याएको छ यो खबरले। उद्योगीहरूले उद्योगमा प्रयोग भइरहेका अक्सिजन सिलिन्डरहरू बिरामीका लागि फिर्ता गर्ने बताएका छन्। मुलुकमा खपत हुने कुल अक्सिजन मध्ये 25% उद्योगहरूमा खपत हुन्छ। स्टील, सिमेन्ट, कवाडी, फलाम स्क्र्याप गर्ने उद्योग, हाइड्रो पावर, सिसा फ्याक्ट्री, मूर्ति बनाउन, गाडी ग्यारेजमा, डेन्टिङ पेन्टिङमा, हस्तकला उद्योग, वेल्डिङ रिपेयरिङ लगायत उद्योगमा कुनै न कुनै परिणाममा अक्सिजन खपत हुन्छ। उत्पादित अक्सिजनका झण्डै 1/4 उद्योगमा खपत हुने नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायण दत्त तिमिल सिन्हाले बताउनुभयो। यो महामारीका बेलामा उद्योग बन्द गरेर भए पनि कोविडका बिरामीको उपचारका लागि सिलिन्डर दिने सौरभ समूहका अध्यक्ष विष्णु नेउपानेले बताउनुभयो। हामी आवश्यक परेमा सबै अक्सिजन सिलिन्डर बिरामीको उपचारका लागि दिन तयार छौं। यो बेला उद्योगभन्दा ठूलो मान्छेको ज्यान हो। उद्योग भोलि चलाउँदा पनि हुन्छ तर मान्छेलाई भोलि बचाउला भनेर हुँदैन। उहाँले भन्नुभयो, सबैभन्दा बढी अक्सिजन खपत गर्ने स्टील उद्योग हुन्। स्टील उद्योग मा ठूला ठूला बिलेट काट्नुपर्ने भएकाले अक्सिजन बढी खपत हुने उहाँले जानकारी दिनुभयो। त्यस्तै वेल्डिङ र कसकास गर्नुपर्ने काममा पनि अक्सिजन प्रयोग हुन्छ। जस्ता पाता बनाउँदा पनि अक्सिजन खपत हुन्छ। स्टील उद्योगमा 40 वटासम्म, सिमेन्टमा 20-25 वटासम्म, स्पिनिङ मिलमा 2 वटा जति, धागो र प्लास्टिक कारखाना चियापत्ती उद्योगमा पनि 2-4 वटा जति सिलिन्डर हुन्छन्। उहाँले भन्नुभयो, सबैभन्दा बढी चाहिने रिपेयर, मेन्टेनेन्स, वेल्डिङ र फलाम कटिङमा हो। मुलुकमा बिरामीका लागि अक्सिजन सिलिन्डरको अभाव हुन नदिन उद्योगीहरूले आफ्ना तर्फबाट पूर्ण सहयोग गर्ने उहाँले बताउनुभयो। अहिले कोरोनाका बिरामीले अक्सिजन नपाइरहेका बेला उद्योगमा प्रयोग भइरहेका सिलिन्डर बिरामी उपलब्ध गराउनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताउनुभयो। महामारीमा उद्योगीहरूलाई अक्सिजन सिलिन्डर होल्ड नगर्न पनि अनुरोध गरिएको छ। अर्को खबर, भारतबाट स्वदेश फर्कनेको चाप उस्तै, वैशाखमा 1,70,000 भित्रिए शीर्षकको छ। वैशाखमा 1,70,000 भन्दा धेरै नेपाली सीमानाका हुँदै भारतबाट फर्केका छन्। सशस्त्र प्रहरी बलले राखेको विवरण अनुसार 1-25 वैशाखसम्म 1,70,000 भन्दा धेरै विभिन्न नाकाबाट आएका छन्। त्यस्तै चैतमा 1,02,000 जना भारतबाट नेपाल आएका थिए। पछिल्लो समय पनि दैनिक 3-4 जनाको संख्यामा विभिन्न नाकाबाट नेपाली आउने गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताउनुभयो। संक्रमण बढेपछि गत सोमबार सरकारले भारतसँगको 22 नाका बन्द गरी 13 मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो। जस अनुसार काकडभिट्टा, जोगबन्नी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगंज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरी फन्टा र गड्डा चौकी नाका मात्र सञ्चालन गरिएको छ। त्यस्तै अर्को एउटा खबर, भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा संक्रमितको मृत्यु शीर्षकमा जलेश्वर अस्पतालको खबर छ। जिल्ला अस्पतालमा अस्पताल जलेश्वरमा 1 वर्ष अघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितको धमाधम ज्यान जान थालेको छ। भेन्टिलेटर सपोर्ट नपाउँदा महोत्तरीमा हिजो 2 कोरोना संक्रमितले ज्यान गुमाए। भेन्टिलेटर भए पनि चलाउने जनशक्ति नहुँदा उनीहरूको ज्यान गएको हो। यो सँगै महोत्तरीमा कोरोनाले
ज्यान जानेको संख्या 9 पुगेको छ। अस्पतालमा एक वर्षदेखि 5 भेन्टिलेटर थन्किएका छन्। तिनलाई चलाउने दक्ष जनशक्ति नहुँदा उपचार गर्न आउने बिरामीले सेवा पाएका छैनन्। भेन्टिलेटर सपोर्ट चाहिने बिरामीलाई अस्पतालले धमाधम अन्य अस्पतालमा रेफर गरिरहेको छ। हिजो ज्यान गुमाएकालाई पनि शुक्रबार राति अन्य अस्पतालमा रेफर गरिएको थियो। महोत्तरी गाउँपालिका 4 42 वर्षीय पुरुषलाई भेन्टिलेटर सपोर्टको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुर धाम रेफर गरेको थियो। तर सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषको उपचार अभावमा ज्यान गयो। अस्पतालमा भेन्टिलेटर छ तर जनशक्ति नभएको सञ्चालन गर्न सकिएको छैन, जसका कारण ती संक्रमितलाई हामीले सेवा उपलब्ध गराउन सकेनौं। जलेश्वर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सतीश कुमार शाहले भन्नुभयो, उपकरण भएर पनि जनशक्ति नहुँदा मानवीय क्षति रोक्न सकेनौं। होम आइसोलेसनमा रहेका ती व्यक्ति श्वास प्रश्वासमा समस्या भएपछि बिहिबार जलेश्वर अस्पतालमा भर्ना भएका थिए। त्यसपछि अस्पतालले उनलाई अक्सिजन दिएर राखेको थियो। शुक्रबार राति अवस्था जटिल बन्दै गएपछि तत्कालै भेन्टिलेटर सपोर्टको आवश्यकता छ तर यहाँ त्यो सुविधा छैन, त्यसैले प्रादेशिक अस्पताल जनकपुर लैजानुस् भनेर चिकित्सकले भनेपछि हामीले जानकी हेल्थ केयर पुर्यायौं तर भेन्टिलेटरमा राख्न नपाउँदै उहाँको ज्यान गयो। मृतकका परिवारजनले भने हिजो नै अर्का एक 22 वर्षीय युवकको पनि उपचार अभावमा ज्यान गएको छ। जलेश्वरमा थप उपचार सम्भव नभएपछि उहाँलाई पनि जानकी हेल्थ केयर लगिएको थियो तर उहाँको ज्यान गयो। जलेश्वर अस्पतालमा 5 थान हेलिकप्टर भेन्टिलेटर छन् तर एक वर्षदेखि जनशक्ति अभावले ती उपकरण प्रयोग हुन सकेका छैनन्। मृतकका आफन्तले भने जलेश्वर अस्पतालमै भेन्टिलेटर भए राखिदिनुहोस् भनेर हामीले भनेका थियौं तर चिकित्सकले भेन्टिलेटर भए पनि चलाउन जान्ने जनशक्ति छैन भने जनकपुरसम्म पुर्याउँदा ढिलो भयो, बचाउन सकिएन। आधुनिक उपकरण भएर पनि सञ्चालन गर्ने जनशक्ति व्यवस्थापन गर्न नसकेकोमा स्थानीय अस्पताल प्रशासनप्रति आक्रोशित छन्। एक वर्षभन्दा बढी समयदेखि भेन्टिलेटर मेसिन उपलब्ध हुँदा पनि चलाउने जनशक्ति व्यवस्थापन गर्न नसक्नु प्रशासनको अक्षमता भएको स्थानीयको भनाइ छ। उनीहरूले अस्पताल प्रशासनको आलोचना गरेका छन्। जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेले भेन्टिलेटरका लागि प्रदेशसँग बारम्बार जनशक्ति मागे पनि उपलब्ध हुन नसकेको बताउनुभयो। शुक्रबार मात्रै पनि कोरोना संक्रमितको उपचारमा स्वास्थ्य कर्मीको कमी नहोस् भनेर विज्ञापन निकालेर 23 दक्ष जनशक्ति आह्वान गरेका छौं। अध्यक्ष पाण्डेले भन्नुभयो, चाँडै जलेश्वरमा सुविधासहित कोरोना उपचार सेवा सुचारू हुने अवस्था बनाउनेछौ। एउटा खबर आज प्रकाशित गोर्खापत्र दैनिकबाट, संक्रमितका लागि हेलो डाक्टर सेवा शीर्षक छ। नेपाल उद्योग वाणिज्य महासंघले एनएनसीसीआई एफएनसीसीआई अपरेशन कोविड रिलीफ नेपाल अभियानको थालनी गरेको छ। महासंघले यस अभियान अन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि हेलो डाक्टरको सेवा शुरू गर्न लागेको हो। यसमा भाइबरको सहकारी रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताको रूपमा सेवा प्रवाह गर्नेछन्। कोविड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाले हेलो डाक्टर मार्फत सहयोग लिन सक्ने महासंघले जनाएको छ। हेलो डाक्टर भाइबर मार्फत कोविड संक्रमित बिरामी र डाक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएको छ। प्रारम्भमा 5 डाक्टरबाट परामर्श थालनी गरिनेछ। त्यसका लागि बिहान 9 देखि 12 बजेसम्म र दिउँसो 3 देखि 6 बजेसम्मका लागि समय निर्धारण गरिएको छ। नाम दर्ता गर्न बिरामीले 2111211 भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र त्यही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ। त्यसपछि डाक्टरहरूले भिडियो कल मार्फत बिरामीसँग सम्वाद गरी परामर्श दिनेछन्। म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ। यो सेवा निशुल्क हुने र देशैभरका सबै संक्रमितले लिन सक्ने जनाइएको छ। अर्को एउटा खबर, शुक्रबार मात्रै 12 आरोही शिखरमा सगरमाथा आरोहण शुरू शीर्षकमा, कोरोना संक्रमणका कारण रोकिएको सगरमाथा आरोहण शुक्रबारदेखि शुरू भएको छ। शुक्रबार साँझ 6 बजे कामिरिता शेर्पा नेतृत्वको 12 टोली शिखरमा पुगेसँगै औपचारिक रूपमा आरोहण शुरू भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताउनुभयो। उक्त टोलीले सगरमाथा आरोहीका लागि डोरी टाँग्ने काम सकेर फर्किएको छ। उहाँले भन्नुभयो, उक्त टोलीलाई हिजो आधार शिविरमा स्वागत समेत गरिएको थियो। विभागका अनुसार आगामी 4 दिनसम्म मौसम अनुकूल हुने देखिएकाले आरोहीहरू यति बेला शिविर नम्बर 1 र 2 आरोहणको तयारीमा रहेका छन्। त्यसपछि केही दिन मौसम प्रतिकूल हुने भए पनि त्यो अनुकूल हुनासाथ फेरि आरोहणको सम्भावना रहेको आचार्यले बताउनुभयो। सन् 2019 वसन्तयाममा भएको सगरमाथा आरोहणका क्रममा शिखरमा अत्याधिक भीड़ भएको प्रचार फैलिएपछि विभागले यसपटक त्यसको व्यवस्थापनको पूर्व तयारी समेत गरेको छ। सगरमाथा आरोहणका लागि विभागले यस वर्ष 43 आरोहणका दलका 408 आरोहण अनुमति प्रदान गरेको छ। त्यसमध्ये 315 पुरूष र 92 र अन्य 1 रहेका छन्।
एउटा खबर बढी भाडा असुल्ने 16 जना पक्राउ शीर्षकमा छ। निषेधाज्ञाको मौका छोपी काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्ला फर्कने यात्रीहरूसँग चर्को भाडा लिएको अभियोगमा ट्राफिक प्रहरीले 16 जनालाई पक्राउ गरेको छ। उपत्यकामा निषेधाज्ञा जारी भएको दिनदेखि विभिन्न सवारीमाथि छड्के जाँच तथा अनुगमन गर्दा चर्को भाडा लिए यात्रु ठगी गर्नेलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कलंकी स्थित साबित्रा टिकट काउन्टरमा कार्यरत महोत्तरी गौशालाका मनु अरियाल, अनु अरियाल, नारायणी यातायात काउन्टरका कर्मचारी नवराज घिमिरे, विपिन सुवेदी र सुन्धाराबाट जयनेपाल सुपर डिलक्सका बुकिङ इन्चार्ज ज्ञानेन्द्र शाह पक्राउ परेका छन्। मीडियामा आजमा विभिन्न पत्र पत्रिकाका खबरहरू मैले सुनाए, अब एउटा गीत सुनाउँछु, त्यसपछि आजका पाहुनासँगको सम्पर्क जोड्नेछु।
आजका पाहुना
आजको उज्यालो फल्चामा मैले जिना केसी थापालाई लिएर आएको छु। 12 वर्षदेखि उहाँ गंगालाल हस्पिटलमा नर्सका रूपमा कार्यरत हुनुहुन्छ। कोविड लागेको बेला अथवा कोविडको बेलामा कोविड लागेका वा नलागेका सबै पेसेन्टसँग उहाँहरूले काम गर्नुपर्छ। उहाँहरूको अनुभव कस्तो छ, उहाँहरूको काम गर्दाको सजिलो अप्ठ्यारो बारे आज हामीले कुराकानी गर्छौं। हामी विशेष गरी स्वास्थ्यकर्मी भनेपछि प्राय चिकित्सक डाक्टरहरूलाई मात्रै अगाडि बुझिरहेका हुन्छौं, तर नर्सहरूको पनि कति ठूलो योगदान हुन्छ जस्तो मलाई लागेर आज मैले जिना केसीलाई हाम्रो यो उज्यालो फल्चाको आजको पाहुनाको रूपमा लिएर आएको छु। जिनाजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
हजुर, धन्यवाद।
12 वर्ष भएछ नर्सिङ गर्न थाल्नु भएको, 12 वर्षमा 11 वर्ष त अब अरू सन्दर्भ भयो होला, कोविड त 12 वर्षमा आयो है।
हजुर,
अरू रोगसँगको अनुभव र कोविडको आइसकेपछि यो यो समस्यासँगको अनुभव चाहिँ कसरी लिँदै हुनुहुन्छ तपाईँले आफ्नो पेसामा?
हजुर, धन्यवाद। अब हाम्रो म गङ्गालाल हस्पिटलमा काम गर्छु र म गङ्गालालमा मैले 12 पुगेको छु, 13 रनिङ भएको छ अहिले। अब 11 वर्षसम्म भनिहाल्नु भयो, 11 वर्षसम्म मैले अरू पेसेन्ट अरू भनेको हाम्रो हट पेसेन्ट बढी हुन्छ, उहाँहरूलाई मैले सेवा दिएँ भने। अहिले चाहिँ अब हाम्रो कोरोना कोविड लागेको पेसेन्टलाई चाहिँ मैले सेवा गर्दै आइरहेछु। अब हामी अब नर्सिङ भनेकै हामी बिरामीहरूको सेवा गर्ने नै पर्यो। त्यसमा चाहिँ अहिलेको झन् यो कोरोनाको बेलामा त हामी झन् बढी विशेष नै हामी केयर गरिरहेछौँ बिरामीलाई। अब कस्तो हुन्छ भने अब हाम्रो गङ्गालालमा हस्पिटलमा आउँदाखेरि अब कतिपय पेसेन्टहरू आउँदाखेरि चाहिँ नेगेटिभ भयो भनौँ न, पिसिआर चाहिँ गएर नेगेटिभ भएर आउनुहुन्छ भने कतिपय पेसेन्टहरू चाहिँ पोजिटिभ भएको पेसेन्ट पनि हामीले रिसिभ गर्छौँ भनौँ न। हाम्रो कोभिड वार्ड छुट्टै छ, कोभिड वार्डमा हामी केयर गर्छौँ। अब नर्सिङको त धेरै नै हामी बिरामीको निगरानी नै जस्तो हाम्रो अब नर्सिङ नै गर्नुपर्ने हुन्छ। हामी 24 घन्टा नर्सिङ नै अब जस बिरामीको लागि भनेर हामीले तयार हुन्छौँ, यहाँ केयर गरेर बसिरहेको हुन्छौँ।
हजुर, अनि हजुर यो जस्तो नर्सिङमा हुन्छ नि, अब कतिपय ठाउँमा चाहिँ हामीले पेसेन्ट पार्टीले पनि डाक्टर डाक्टर भनेर डाक्टरकै मुख ताकिरहेको हुन्छन्, अनि बिरामीले पनि डाक्टर भयो भने मलाई तुरन्तै प्राण भरिदिन्छ जस्तो गर्छ, तर नर्सको पार्ट चाहिँ कहाँनिर हुन्छ, कस्तो हुन्छ, अलिकति यो बारेमा मलाई बुझ्न मन लाग्यो।
हस् हजुर, हस् थ्याङ्क यू। अब होइन हुन्छ, डक्टरहरू पनि अब आफ्नो सबैले आफ्नो ठाउँमा काम गरि नै राखेको हुन्छ, डक्टरहरूले पनि आफूले गर्ने कुरा आफूले गर्नुहुन्छ। अब हामी चाहिँ कसरी पेसेन्टको साइडमा बस्छौँ, पेसेन्टको साइडमा बसेपछि उनीहरूको निड अनुसारको केयर, जस्तो अब उनीहरूलाई अब मेडिसिन दिने, अब उनीहरूको केयर, अब जस्तो कोही पेसेन्टलाई सास फेर्न गाह्रो छ कि, कसैलाई खान गाह्रो छ कि, कसैलाई उर्किन फर्किन गाह्रो छ कि, त्यो अनुसार निड अनुसार हामीले केयर गर्छौँ। अब कतिपय पेसेन्टहरू कति गाह्रो भइरहेको हुन्छ, उनीहरूलाई सास फेर्न सक्दैनौँ, त्यसपछि हामी त्यो अनुसारको उनीहरूलाई अब अक्सिजन दिने हो कि होइन त्यो गर्छौँ। अब उनीहरूलाई भोक लाग्छ भने अब हामीले खाना पनि दिनुपर्छ, अब टाइम टाइममा हामीले उनीहरूलाई औषधि पनि दिनुपर्छ। त्यसपछि अब उनीहरू कति बेलामा उनीहरू आराम गर्छ, कति बेलामा अब कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ उनीहरूलाई, अरूभन्दा पनि सबभन्दा ठुलो कुरा त अहिले त उनीहरू आइसोलेसनमा हुन्छ नि त, बिरामीहरू त घरबाट टाढा, आफ्नो फ्यामिलीबाट टाढा हुन्छ, अनि त्यसमा अनि को भन्दा त हामी नर्सिङ नै अगाडि हुन्छौँ नि त, अनि उनीहरूलाई अब रमाइलो गराउने कुरा गर्ने, उनीहरूलाई मोटिभेसन गराउने काम कस्तो हुन्छ त हामीहरूकै नै हुन्छ नि त, नर्सिङकै बढी केयर हुन्छ नि।
यो 1 वर्ष भयो कोरोनाको समस्या देखा परेको नेपालमा, तपाईँले 1 वर्षको बिचमा कोभिड लागेका अथवा आइसोलेसनमा बसेका कति पेसेन्टसँग डिल गर्नु पर्यो?
हजुर, मैले धेरै नै गरेको छु, अब गरेको त छैन तर धेरै गरेको छु हजुर। अब मेरो आफ्नो ड्युटी पिरियडमा मैले कोभिड पेसेन्टहरूसँग धेरै पेसेन्टसँग मैले डिल गराएको छु हजुर, मतलब केयर गराएको छु हामीले।
हजुर हजुर, यो बिचमा तपाईँलाई चाहिँ कोभिड भयो कि भएको छएन?
हजुर, मलाई चाहिँ भएको छैन हजुर, मलाई चाहिँ भएको छैन।
कसरी जोगिनु भयो?
अब हामीले के हो, अब हामी प्रिकसन अप्नाउने, प्रिकसन अप्नाएर अब जस्तो अब पिपी ड्रेस भयो, त्यसपछि हाम्रो अब फेस मास्क भयो, अनि त्यसपछि फेस सिल्ड भयो, अनि हामी अब चस्मा पनि हुन्छ, चस्मा भयो, त्यसबाट पनि अब जोगिएको होला जस्तो लाग्छ।
भनेपछि कोभिड वार्डमा तपाईँले काम गर्दा त्यो सबै चिज लगाएर बस्नुहुन्छ?
हजुर, हामी लगाएर बस्छौँ, हामीलाई अब मास्क पनि लगाउनै पर्यो, किनभने अब हामीले आफू पनि आफू जोगिएर राम्रो भयो, आफ्नो हेल्थ के राम्रो भयो त हामीले पेसेन्टलाई केयर गर्न सक्ने हो नि त,
होइन र? कति घन्टासम्म बस्नुपर्छ त्यसरी?
अब पर्छ हजुर, हामीले 12 घन्टा जस्तो काम गर्नुपर्छ।
ओहो, भनेपछि त 12 घन्टासम्म पिपी लगाएर चस्मा फेस सिल्ड त्यो मास्कहरू चस्मा सबै लगाएर बस्नुपर्छ।
हजुर, लगाउनु पर्छ हजुर, आफ्नो प्रिकसन त आफूले प्रिभेन्टिभ त हामीले गर्छौँ हजुर।
त्यसो गरेर जोगिनु भएको छ?
हजुर।
मलाई अलिकति जान्न मन लागेको, हामीले हुन त इटालीतिरको अथवा फ्रान्सतिरको पोहोर परार पढ्दा चाहिँ पिपी लगाएर नर्सेज आर फाइटिङ विथ कोभिड होइन भन्ने खालको समाचारहरू पढिरहेका थियौँ। 12 घन्टासम्म त्यो लगाएर बस्न कठिन छ भनेर भनेको थियो। अब हामीले त मैले अथवा म जस्तै कतिले लगाउनु भएको छैन, त्यही भएर त्यो लगाउँदाको सजिलो भनेको चाहिँ त्यही कोभिड नसर्ला भन्ने होला। अप्ठ्यारो चाहिँ के हुँदो रहेछ?
अप्ठ्यारो हुन्छ हजुर, अप्ठ्यारो त सजिलोसँग एउटा ड्रेस लाएर बस्नु र एउटा कोभिडसँग लड्नको लागि हामीले हरेक कुराको ड्रेस लगाउँदा त गाह्रो अप्ठ्यारो भइहाल्छ नि। त्यसमाथि गर्मीको सिजन छ भने अब हामीलाई पसिनै पसिना आउँछ, चस्मा लगाउनु पऱ्यो, फेरि पसिना चिचिर हुँदाखेरि चिलाउने, कहिलेकाहीँ त कनाउँछ पनि, कनाउन पनि हामी सक्दैनौँ किनभने हाम्रो हातमा ग्लोभ्स हुन्छ होइन, त्यसले कसरी कनाउने भन्छ त्यो पनि हुन्छ फिल्म भित्रपट्टि। अब त्यो ड्रेस हुन्छ, त्यसमा चाहिँ फेरि पिपी ड्रेस, अनि अर्को हामीले एउटा अर्को ड्रेस पनि लगाउँछौँ, हामी गाउन पनि लगाउँछौँ, अनि गाउन लगायो फेरि फेस मास्क अनि चस्मा टोपी पनि लगाउँछौँ हामी। त्यो लगाउँदा त हामीले पेसेन्टलाई केयर गर्दा त गाह्रो त हुन्छ नि। अब हामीले आफूलाई गाह्रो भन्दा पनि हामीले त के सोच्छौँ भने यो पेसेन्टलाई हामीले केयर गरेपछि कसरी उहाँहरूलाई पनि हामीले उसलाई राम्रो बनाउने, उसलाई कसरी निको बनाएर जाने, पेसेन्टको मुख उहाँ कसरी मुहारमा कसरी हँसाउने, जस उनीहरूलाई हामीले त्यस केयर गरे बापत हामीले जति दुःख गरे पनि हामी जति गाह्रो गरे पनि पेसेन्टलाई जस हामी कसरी घर पठाउने, उनीहरूलाई उपचार गरेर बिरामी निको बनाएर कसरी पठाउने भन्ने मात्रै हुन्छ। अब गाह्रो त अब आफ्नोमा गाह्रो छैन, त्यो गाह्रो भन्दा पनि हामीलाई बिरामीको केयर गरेर उनीहरूलाई सजिलैसँग ट्रिटमेन्ट गरेर घर पठाउनु पाए हुन्थ्यो भन्ने लाग्छ।
त्यो 12 घन्टाको बिचमा एकपटक त कमसेकम खाना खानुपर्छ होला, 2-3 पटक टोइलेट जानुपर्छ होला, त्यो बेलामा तपाईँहरूले कसरी मेन्टेन गर्नुहुन्छ?
हजुर, त्यो खाना खाने हामीले त खाना खाने र पानी खान पनि एकदम कम गर्छौँ, अनि त्यसपछि टोइलेट जानलाई पनि किनभने त्यही टोइलेट त्यो लुगाको समस्याले लुगाको ड्रेसले फुकाल्ने, फेरि अब त्यो कतै उता टच भएर अब टच हुने केही हुन्छ भनेर हामी पानी पनि खानेकुरा पनि एकदम कम खान्छौँ। त त्यसपछि पानी नखाएपछि टोइलेट पनि एकदम कम नै जान्छौँ भनौँ न, एकचोटि दुईचोटि भन्दा 12 घन्टामा सायद हामी एक दुईचोटि भन्दा टोइलेट पनि जाँदैनौँ, खान पनि एक टाइम या दुई टाइम मात्रै होला। हजुर,
हो, हामी आज जिना केसी थापासँग छौँ, गङ्गालाल हस्पिटलमा नर्सका रूपमा उहाँ विगत 12-13 वर्षदेखि कार्यरत हुनुहुन्छ र उहाँले कोभिडसँग फाइट गरिरहनु भएको विषयमा आज उहाँको अनुभवलाई मैले लिएर आएको छु आजका पाहुना स्तम्भमा। हामी उज्यालो फल्चामा कुरा गरिरहेका छौँ। त्यो भनौँ न, अघि तपाईँले भन्नुभयो नि जस्तो खानालाई पनि एकदमै कम खाने, अनि त्यस पछाडि टोइलेट पनि कम जानु परोस् भन्नको लागि कम खाने, इन्जेक्ट नभएपछि टोइलेट जानु पर्दैन भन्ने हिसाबले, अनि त्यसको पछाडि चाहिँ त्यो आफूसँग आएको पेसेन्ट बिसोक भएर जाँदाखेरि उसको त्यो मुहारमा देखिएको चमकले आनन्द दिँदो हो तपाईँहरूलाई?
हजुर हजुर, एकदम त्यही भएन, हामी कुनै सब केही पनि सम्झेनौँ, हामी त्यो जब हामी केयर गर्दाखेरि हामी फ्यामिली पनि सम्झिँदैनौँ, आफू पनि सम्झिँदैनौँ। हामी भनौँ न, अब अघि भन्नुभयो नि त्यो ड्रेस लगाउन कति गाह्रो हुन्छ र अब खाना त्यो टोइलेट जानलाई समस्या, पानी खानलाई समस्या भनेर भन्नुभयो नि त्यो एकदम समस्या हुन्छ। तैपनि हामीले आफ्नो ड्युटी आवरमा चाहिँ कसरी हुन्छ के गरी हुन्छ जस उनीहरूलाई निको बनाउन पाए हुन्थ्यो, राम्रो गर्न पाए हुन्थ्यो, उनीहरूलाई जस्तो अब रमाइलो गरेर हुन्छ कि कुरा गरेर हुन्छ कि उनीहरूलाई मोटिभेट गरेर हुन्छ कि बिरामीहरूलाई कसरी के गरी हुन्छ हामीले गर्छौँ नि, त्यो गर्दाखेरि लाग्छ हामीलाई त्यो यो ड्रेस लगाएको यो फेस सिल्ड लगाएको भन्ने कुरा त हामी कति त हाम्रो टाइम गएको पनि हामीले थाहा पाउँदैनौँ त्यति, हामीलाई जस बिरामीप्रति हामी त्यति कन्सन्ट्रेट हुन्छौँ कि।
थोरै खाँदा त आफैलाई बिसन्चो होला भन्ने पो डर रहेछ।
हजुर, अब
कहिलेकाहीँ ओहो कस्तो पेसा गरेछु मैले जस्तो दिक्क पनि लाग्छ।
हजुर, अब त्यो कुनै पनि मान्छेलाई हुन्छ, काहीँ पनि सन्तुष्ट छैन होला, हामी नर्सिङलाई नि हुन्छ नहुने त होइन, तर पनि अब यो हाम्रो हामीले गर्नुपर्ने हाम्रो यो कर्तव्य हो, हामीले गर्नुपर्छ, हामी नर्सिङ भनेकै बिरामीको लागि हो भन्ने लाग्छ। त्यस कारण त्यति त्यस्तो किन खाएँ किन गरेँ भन्ने कुरा अलिक त्यति लाग्दैन होला। हजुर,
कहिलेकाहीँ तपाईँले काम गर्दै जाँदा है कोभिडकै कुरामा म अलि बढी केन्द्रित हुन्छु, त्यसो त तपाईँको 10-12 वर्षको धेरै ठुलो अनुभव छ, अहिले पछिल्लो 1 वर्षकै अनुभवमा म केन्द्रित हुन चाहन्छु। तपाईँलाई लाग्यो कुनै उखो कस्तो क्रिटिकल भएर आएको पेसेन्टलाई बचाएर पठाइयो भनेर लामो निश्वास फेर्नु भएको कुनै घटनाहरू सम्झनुहुन्छ?
ए हजुर, सम्झन्छु हजुर, सम्झन्छु। अब म जस्तो हामीले यो जुन अब हामीमा एकदम ठुलो एकदम धेरै नै पिकावर पुगेको थियो नि कोभिड त्यति बेलामा हाम्रो लगभग यो असोज कार्तिकमा भनौँ न असोज कार्तिकतिर एकदम धेरै पिकावर थियो कोरोनाको। त्यति बेला म कोभिड वार्डमा ड्युटी गर्दाखेरि यस्तो यस्तो पेसेन्ट थियो कि त्यो पेसेन्टहरू बिचार एकदम सिरियस भएर आएको उनीहरू एकदम लास्ट आवरमा
जस्तो जस्तो उहाँको उमेर उहाँको अवस्था अलिकति बताइदिनुहोस् न।
उमेर त हजुर धेरै पनि भएको थिएन होला पेसेन्ट कति पेसेन्ट 50-60 उमेरमा हुनुहुन्थ्यो
प्रायः
हजुर। अब उहाँहरूलाई एकदम गाह्रो सास फेर्न गाह्रो अक्सिजनको निड थियो अब अक्सिजन मात्र नभइकन पनि धेरै कुरा भयो उनीहरूलाई अब कोही कोही बेला त भेन्टिलेटरमा पनि आवश्यक थियो अब कतिपय पेसेन्ट हामीले भेन्टिलेटरबाट पनि उनीहरूलाई आउट गऱ्यौँ त्यो पनि एकदम त्यो पनि खुसी लाग्दो रहेछ किनभने त्यस्तो पेसेन्टलाई भेन्टिलेटरमा राखेको पेसेन्टलाई बाहिर अक्सिजनमा मात्रै निड राखेको पनि एकदम खुसी लाग्दो रहेछ त्यसो पनि गऱ्यौँ भने। अनि कतिपय पेसेन्टहरू त अब भनौँ न त्यो त्यस्तो भएर आएको पेसेन्टहरूलाई मजाले हामीले केयर गरिसकेपछि अब उनीहरूलाई मोटिभ भेट गरिसकेपछि ट्रिटमेन्ट गरिसके उनीहरूसँग गफ गरेर कुरा गर्दाखेरि उनीहरूले के भन्थ्यो म त बाँच्न पाए पनि हुन्थ्यो यहाँबाट जान पाउँछु कि पाउँदिनँ होला भन्ने उनीहरूलाई कस्तो थियो। अनि हामीले भन्थ्यौँ होइन पाउनुहुन्छ किन पाउनु हुँदैन हामी त कति बिरामी कतिजना जानुभएको छ घर जानुभएको छ तपाईँहरू पनि पाइहाल्नुहुन्छ भनेर उहाँहरूलाई हामीले भन्थ्यौँ। त्यसरी त्यसो गर्दा पनि उनीहरू कति खुसी हुन्थ्यो कि त्यो देखेर हामीलाई पनि खुसी लाग्थ्यो। त्यसो त्यही अनुसारको हामी के गर्दा जानु पनि भयो कति बिरामीहरू घर जानुभयो त्यो त त्यो त्यो सम्झा मलाई पनि एकदम खुसी लाग्छ हामीलाई पनि एकदम खुसी लाग्छ कि हामी नर्सिङ पढेर नर्सिङ गरेर हाम्रो पनि केही छ हामीले पनि यस्तो यस्तो बिरामीलाई हामीले केयर गरेर पठाएर हामी घर गएको छौँ किनभने रिक्स एउटा मृत्युको मुखमा परेको पेसेन्टलाई हामीले बचाएर घर पठाएछौँ भन्दा एकदम खुसी लाग्छ। हजुर
हजुर जिनाजी तपाईँले भन्छ नि त्यो कुनै यस्तो उमेरको बिरामीलाई चाहिँ बचाइयो भन्ने खालको अनुभव के हुन्छ नि एकदमै खुसी आज त मलाई खानै नखाए पनि हुन्छ जस्तो खालको अनुभव भयो।
हजुर भयो हजुर भयो छ अब हाम्रोमा थियो कति 35-40 वर्षदेखि लिएर 60 उमेरसम्मको पेसेन्टहरू थियो उनीहरू अब कोही कोही चाहिँ अब भनौँ न अब अक्सिजनको लेभल एकदम कम भएको थियो उनीहरूलाई खानु पनि मन नलाग्ने उनीहरूमा बेडमा छटपटाइरहेको पनि हुन्थ्यो होइन अब त्यस्तो बिरामीलाई हामीले मैले अब भनौँ न अब छ त्यसमा मेलहरू प्रायः जस्तो फिमेल भन्दा पनि मेलहरू पेसेन्टहरू थियो मेल पेसेन्टलाई अब हामीले उनीहरूलाई अब गर्नुपर्ने अब जस उनीहरूलाई हामीले सकेसम्म कसरी हुन्छ मोटिभेट गरेर उनीहरूलाई टाइम टाइममा केयर गरेर उनीहरूको पोजिसनहरू चेन्ज गरेर खाना खुवाएर अब भनौँ न कति बेला उनीहरूलाई अक्सिजन चाहिन्छ कति बेला अक्सिजन चाहिँदैन कति बेला उनीहरूलाई त्यो खानेकुराको निड छ कति बेला छैन कति बेला ओर्काउने कति बेला फर्काउने गरेर अनि त्यसपछि उनीहरूलाई रमाइलो कुरा गरेर घरकै हामी पनि घरकै मान्छे जस्तो गरेर हामीले त्यसरी पठाएको छौँ बिरामी त्यस्तो खुसी लाग्छ किनभने त्यो भनेको उनीहरूको भनेको बाँच्ने उमेर केही गर्ने उमेरमा उनीहरू हामी ल अब त हामी बाँच्दैनौँ यति चाहिँ हो हाम्रो जिन्दगी भन्ने पनि भनेको पनि थियो त्यस्तो भन्ने पेसेन्टलाई पनि हामीले उपचार गरेर पठाएछौँ त्यो चाहिँ खुसी लाग्छ। हजुर
अब अर्को एउटा मलाई सोध्न मन लागेको जस्तो कोभिड लागेको पेसेन्टलाई जसले देखेको छैन होइन त्यो त्यो मान्छेमा चाहिँ डर नै भएन अनि डराउनु नपर्नेमा अथवा समाचारहरू मात्रै सुनेर डेथ मात्रै सुनेर अलि अत्यास लाग्ने पनि एउटा समूह छ हाम्रो आम जनमानसमा है कस्तो हुँदो रहेछ त कोभिड लागेको मान्छेको अवस्था कस्तो हुन्छ अलिकति वर्णन गरिदिन सक्नुहुन्छ? तपाईँहरूले त स्वयं देख्नुहुन्छ नि त त्यस्तो बिरामीहरू तपाईँहरूसँग दिनानुदिन सङ्गत भइरहेको हुन्छ कोभिड लाग्यो भने बोल्दा बोल्दै खोकिरहेको हुन्छ कि सास फेर्न एकदमै अप्ठ्यारो भएर हाँपिरहेको हुन्छ कि कस्तो अवस्था हुन्छ?
अब यो जस नलागेको मान्छेले पनि डराउनु पर्ने नै हो यो कुराहरू। अब अहिले मान्छे कतिपय मान्छे डर नलागिकन बस्छ त्यो होइन कोभिड लागिसकेपछि एकदम धेरै खतरा हुन्छ त्यो सोच्नु पर्यो मान्छेले सबैमा चेतना पनि हुनपर्छ। अब मलाई त भएन उसलाई मात्र त्यो कुरा होइन यो सबैले एकदम सोच्नुपर्ने कुरा हो सबैले आफूले प्रिभेन्टिभ त गर्नै पर्छ यो मलाई लागेपछि लागिहाल्यो भने त सबैले सोच्नुपर्छ। त्यस अब बिरामी जब त्यो कोभिड लागिसकेपछि त हामीले भन्जन पनि पर्दैन होला कतिपय हस्पिटलमा कति बिरामीहरूले आफै त्यतिकै पनि ज्यान उनीहरूले ज्यान गरिरहेछन् त्यस कारणले म के भन्छु भने बिरामी आइसकेपछि बिरामी भर्ना भएपछि धेरै गाह्रो छ उनीहरूलाई एकदम गाह्रो छ उनीहरू त्यो कति छटपटाउँछन् सास फेर्न गर्नु नसके छटपाउँछन् भोक लागिरहेको हुन्छ खान सक्दैनन् होइन त्यसपछि अनि उनीहरू आनन्दले बस्न सक्दैनन् अब उनीहरूलाई पनि कति गफ गर्न मन लाग्छ उनीहरू कुरा गर्न सक्दैनन्
कतिपय मनमा
एकदम सिरियस खालको पेसेन्टमा आवाज पनि आउँदैन उनीहरू बोल्नै सक्दैन कसरी बोल्नु सासै फेर्न सक्दैनन् उनीहरूले अब हामी अगाडि पर्दा पनि उनीहरूले आफै चाहेको कुरा पनि बोल्न सक्दैन उनीहरूको मनमा कति कुराहरू हुन्छ यस्तो गर्न पाए हुन्थ्यो यो कति कुरा भन्नुपर्ने थियो मैले भन्ने कुरा उनीहरू भन्न सक्दैन त्यस कारणले यो कोरोना लागिसकेपछिको मान्छेको धेरै सिभियरिटीमा गएपछि धेरै दयनीय हुन्छ एकदम गाह्रो पनि हुन्छ, उनीहरू हरेक पक्षबाट गाह्रो हुन्छ, उनीहरूलाई खानादेखि लिएर पिसाब फेर्नलाई, दिसा गर्नलाई, सास फेर्नलाई, उनीहरू आफूले यताउति फर्किनलाई, हिँड्नलाई धेरै कुरा गाह्रो हुन्छ। त्यस कारण यो कोभिड लागिसकेपछि दयनीय अवस्था छ हजुर, दयनीय।
हजुर हजुर, अब अहिले सरकारले लकडाउन गरेको छ, बजारमा ननिस्कनु, बाहिर ननिस्कनु भनेको छ, यसरी अलिकति नबुझेर निस्कन खोज्नेहरूलाई तपाईँले, तपाईँ दिनानुदिन धेरै बिरामीहरूसँग भिडिरहनु भएको एउटा नर्सको हिसाबले के सुझाव दिनुहुन्छ त?
हजुर, म त्यही भन्न चाहन्छु, यो कुरालाई सबैजनाले एकदम लिनु पर्यो, एकदम भित्री मनले नै लिनु पर्यो, आत्मादेखि नै लिनु पर्यो। यो कुनै सानोतिनो कुरा होइन, अब यो भनिरहनु पनि कुरा होइन, किनभने हरेक ओल्डमै नै यसले एकदम कहर मचाइरहेको छ, यसले सबैले बुझ्नुपर्ने कुरा, यसले आफूलाई आफू पनि जोगिने, अरूलाई पनि जोगाउनेतिर लाग्नुपर्छ। यो अवस्था लागिसकेपछि अब सुनिरहेको पनि छ, फेसबुकतिर पनि देखिरहेका छन् मान्छेले, कतिले आफ्नो ज्यान गुमाएका छन्, कुनै उमेर छैन, सानोले गुमाछन्, ठुलोले गुमाछन्, बुढस्काल भने पनि गुमाछ। त्यस कारण सबैले चाहिँ यो एकदम याद गर्नुपर्ने, धेरै चेतना ल्याउनुपर्छ, यो कुरामा एकदम मान्छे सेन्सिटिभ हुन् भन्ने मलाई चाहन्छु, किनभने यसले धेरै नै दयनीय अवस्था छ। सबैजनाले यो कुरालाई एकदम सिरियस लिनु पर्यो र बाहिर धेरै नहिँड्ने, यो लकडाउन भन्ने कुरा हामीहरूको लागि हो भनेर सबैले सोच्नु पर्यो, अनि बाहिर ननिस्किने, धेरै भिडभाडमा नजाने, मान्छेहरूसँग धेरै मान्छेले बोलचाल यताउति नगर्ने, भित्रै लकडाउन गरेको भनेकै यो कोरोनाबाट बस्ने हो भनेर सबैले सोचेर नै लकडाउनमा बस्नुपर्छ, यसलाई लिनुपर्छ जस्तो लाग्छ मलाई।
हुन त अब यो नयाँ रोग भएको हुनाले विश्वभरि नै यसको अध्ययन चलिरहेको छ, नेपालमा पनि सबै स्वास्थ्य कर्मीहरू आफ्नो किसिमले यसको रिसर्चमा हुनुहुन्छ। अब यो एकदमै व्यक्तिगत अनुभवको आधारमा पनि कहिले काहीँ रिसर्च जस्तो एउटा गरिन्छ नि काम गर्दै जाँदाखेरि, तपाईँको विचारमा कोभिड आफूलाई भइसकेको मान्छेले खानपिन कस्ता कस्ता कुरालाई बार्नु पर्ला, मतलब चलिरहेको ट्रेन्डको आधारमा तपाईँले देख्नुभएको पेसेन्ट, तपाईँहरूले डिल गर्नुभएको आधारमा के खाँदा हुन्छ, के नखाँदा हुन्छ, कुन ठाउँमा बस्नु पर्ला, कसरी चाहिँ सुरक्षित हुन सकिएला, घरमा होम आइसोलेसनमा बस्नेहरूलाई तपाईँले दिन सक्ने सुझावहरू छन्?
हजुर हजुर, अब त्यही हो भन्नुपर्दा, कोभिड अब कस्तो, कोभिड पनि एकदम अब सिरियस खालको पनि भयो, अब कोहीलाई त कस्तो नि, अब हामीले हस्पिटल जाने भनेको बिरामी धेरै सिरियस भएर, अब अक्सिजन चाहिने भएर, सास फेर्न गाह्रो भएर हामीले उपचार गर्नलाई हामीले हस्पिटल लान्छौँ, तर कतिपय पेसेन्टहरू कोभिडमा चाहिँ लागेर पनि उनीहरूलाई राम्रो छ क्या, को उनीहरूलाई हस्पिटल जानु परेको छैन, ऊ हाम मलाई कोभिड लाग्यो भनेपछि उनीहरू आइसोलेसनमा बसेको एकदम राम्रो, आइसोलेसनमा बस्ने, कसैलाई अब कसैसँग कन्ट्याक्ट नगर्ने, अब खानपिनलाई बढी प्रोटिन डाइटलाई धेरै अब याद गर्ने, प्रोटिन डाइटहरू खाने, अनि त्यसपछि अब सफा सुग्घर पनि आफूले केयर गर्ने, अब कतै दायाँ बायाँ पनि नजाने, होइन मेन कुरा अब खाने, अब खाना मात्रै मैले भनिहालेँ, प्रोटिन डाइटहरू बढी खाने, यसले पनि हामीलाई इम्युनिटी पावर
बढाउँछ। मासु अन्डा के हुन्छ?
हजुर, त्यही गेडागुडी पर्छ, त्यसपछि मासु अन्डा नै हो हजुर, अनि फलफुलमा, अनि हामीले खाना नभए फलफुलमा अब कस्तो पनि यो घाँटीमा यसले समात्ने भएको भएर चिसो कुराहरू बढी जस्तो नखाने, अब
आइसक्रिम भयो
हजुर, चिसो फलफुल पनि नखाने, सकेसम्म हामीले अब खानै पर्यो भने पनि तातो पानीमा एकछिन डुबाएर खाने, चिसो कुरा त हामीले एकदम अभोइड नै गर्नुपर्छ, दही भयो, फ्रिज नराखेको खानेकुरा भयो, पेय पदार्थहरू हामीले यसलाई एकदम अभोइड नै गरिदिने, र खाने तातो चिजहरू खाने, सुप खाने, अब त्यसमा चाहिँ अब अहिले भनि नै राखेको छ हरेक ठाउँमा हाम्रो मसलादारहरू, अब मसला जस्तो अब दालचिनी, ल्वाङ, सुकमेल, अदुवा, बेचार, अब हामीले घरमै हाम्रो होम प्रडक्ट नै भनिरहेको छ, त्यो कुरालाई हामीले बढी जोड गर्ने र घरमै बसेर हामीले केयर गर्यो भने मलाई लाग्छ एकदम राम्रो हुन्छ, आइसोलेसनमा बस्ने, रमाउने, खुसी हुने, र आफूले खाना खाने, थोरै थिनो एक्सर्साइजहरू गरिदिउँ, यसबाट पनि धेरै जोगिन्छ जस्तो लाग्छ मलाई।
हजुर जिनाजी, तपाईँहरूले हुन त अब सबै बिमारीहरूलाई यसै गरी नै उपचार गर्नुहुन्छ, आफ्नो तर्फबाट आफ्नो कर्तव्य पुरा गरिरहनु भएको छ, बाह्र वर्षको यो अवधिमा नर्सिङ काम गर्ने क्रममा, अरू रोग भन्दा कोरोनामा चाहिँ कतिको पृथक पाउनुभयो, एकदमै खतरापूर्ण हो अथवा अरू रोग जस्तै त हो नि हामीले ह्यान्डल गर्नको लागि जस्तो खालको, तपाईँको बुझाइ कस्तो छ?
मेरो बुझाइमा अब भनौँ न, अब भनिहाल्नुभयो धेरै पेसेन्ट हामीले केयर गऱ्यौँ, अब यसमा त कस्तो छ भने कति पेसेन्टहरू हामीले पहिला अब अरू गरेको पेसेन्टहरूमा हामीले उपचार गरेपछि, ट्रिटमेन्ट गरेपछि, उनीहरूको निड अनुसारको केयर र उनीहरूलाई मेडिसिन उपचार गरेपछि उनीहरू घर जान्छ, खुसी साथ रमाउँछ, तर यसमा त त्यसमा त यसमा यो कोरोना र त्यसमा धेरै भिन्नता छ. अब कोरोनामा त कोरोना लागिसकेपछि यसले छिटै हाम्रो फोक्सोलाई नै असर गर्छ धेरै कुरा. अब मैले अघिदेखि नै भनिरहेको छु होइन,
जस्तो मैले बुझ्न खोजेको अझ के हो भने कहिलेकाहीँ हुन्छ नि तपाईँहरूले डिल गर्दै जाँदा कुनै पेसेन्ट आफ्नै आँखा अगाडि बित्छ है, अब नयाँ रोग छ, सन्त्रास सबैतिर फैलिएको बेलामा त्यो दिन घर जाँदाखेरि तपाईँहरूको मनमा आउने मनोभाव कस्तो हुन्छ?
त्यो हजुर दिक्क लाग्छ, त्यो त एकदम सही कुरा हो. किनभने अब मैले भनिहालेँ नि, अब हामीले कति पेसेन्टहरू केयर गरेर घर जानु हुँदाखेरि खुसी लाग्छ भने कति भर्खरको मान्छे, अब उमेर नपुगेको मान्छेहरू भनौँ न, उनीहरूलाई कति त उनीहरू घरको लागि कति निड हुन्छ, आफ्नो समाजको लागि कति निड हुन्छ, उनीहरूलाई केही गरौँ कसो गरौँ भन्ने पेसेन्टलाई झट्ट कोभिड, उनीहरूले सोचेको नि हुँदैन कि मलाई कोभिड लाग्छ भनेर. म त एकदम मलाई त कोभिड लाग्दैन भनेर हिँडिरहेको पेसेन्टलाई कति पहिला कोभिड भएको छ नि, तिनीहरू हस्पिटलाइज हुँदाखेरि एक प्रकार उनीहरूलाई मोनोटस पनि हुन्छ, उनीहरू एकदम डिप्रेसनमा जस्तो पनि जाने पनि हुन्छ. अनि त्यसपछि त्यो त भइ नै हाल्यो. अनि कति पेसेन्ट राम्रो खालको पेसेन्टहरू त्यतिकै दिनको दिन दिनको दिन बिग्रिँदै जान्छ, जति उपचार गर्दा पनि उनीहरू इम्प्रुभमेन्ट नभएका पेसेन्टहरू दिनको दिन दिँदै बिग्रिँदै जाँदा उनीहरू जान्छ नि. अब
जस्तो उनीहरू डिप्रेसनमा जाने सन्दर्भ उठ्यो नि, तपाईँहरूलाई पनि त्यो देख्दा देख्दा ओहो म यो रोगसँग डिल गरिरहेको छु, घरमा मेरो परिवारमा यो यो हुनुहुन्छ, ओहो मैले न जागिर छोड्न सक्छु न यो काम गरिरहन सक्छु जस्तो खालको डिप्रेसिभ सोच आउँछ कोही बेला?
हजुर त्यो त स्वाभाविकै हुन्छ, हजुर त्यो आउँछ, कुनै कुनै बेलामा आउँछ. तर आए पनि हामीले त्यो त त्यो त्यति बेला हामीले त्यो मलाई यस्तो यस्तो भनेर हामी सोच्दैनौँ, किनकि त्यो सोच्नु पनि हुँदैन. यति बेला त झन् हामीले आफूलाई एकदम कन्फिडेन्ट बनाएर काम गर्नुपर्ने हुन्छ. डिप्रेसन भन्ने कुरा हामीले अब हुन्छ नि सबैलाई, कुनै पनि कुनै बेलामा धेरै गाह्रो हुन्छ, सबैले कचकच गरिरहेको हुन्छ, त्यसमा तैँले यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर माथिदेखि तलसम्म नै मान्छेले जस दिने भन्दा पनि अपजोस हुन्छ. एक त 12 घन्टा 24 घन्टा कति हुन्छ हामी ड्युटी गर्नुपर्छ, त्यसमाथि सकिने चाहिँ गएर यताउति त्यत्रो रिक्समा बसेर काम गर्दा पनि जस नपाउने हुन्छ. त्यो कुनै कुनै बेलामा त्यस्तो हुन्छ, भए तापनि होइन, हामीले आफ्नो काम हाम्रो कर्तव्य यो हो भनेर हामी सोच्छौँ गर्छौँ नगर्ने होइन, त्यो गर्नुपर्छ. हजुर
कुनै बेला यस्तो आयो तपाईँलाई परिवारबाट बरु जागिर छोडिदेऊ नजाऊ भन्ने खालको कुरा आयो?
त्यस्तो त आएको छैन हजुर, त्यो त अब किनभने म त्यो कुरा मैले हुन पनि दिएको छैन. मैले मेरो हस्पिटलकोमा मैले जति दुःख गरे पनि मैले घरमा त्यो कुरा ल्याएको छैन. त्यसपछि कस्तो हामी कोभिडमा काम गरिसकेपछि हामी घरमा आइसोलेसन बस्छौँ हजुर.
मैले त्यही त्यहाँ आउनु खोज्दैछु. अब जस्तो अब अहिले त बरु अझ नर्मल भयो होला तपाईँहरूलाई, अब यसरी सुरक्षित रहने भन्नेसम्म भयो होला. पोहोर सुरु सुरुमा डिल गर्दाखेरि अब कोभिड पेसेन्टसँग आफूले काम गरिरहेको छ, घर घर अलग्गै बस्नु कि कहाँ बस्नु, त्यो खालको समस्याहरू परेको छ कि छैन?
परेको छ हजुर, त्यो एकदम स्वाभाविकै परेको छ. त्यो बेलामा हामीलाई पनि हुन्छ नि, घरमा आए बच्चाहरू खान्छन्, बच्चाहरू हुन्छ, बच्चाहरूसँग ल तिमीहरू टाढा बस, म छुट्टै बस्छु भनेर मैले छुट्टै खाना खाएर अब छुट्टै मलाई पठाइदिनु, म यो कोठामा मात्रै बस्छु भनेर भन्दा त्यो छ हजुर, किनभने त्यो अवश्य पनि छ गाह्रो. त्यो बेलाको समय एकदम गाह्रो पनि हो र आफूलाई पनि कस्तो नरमाइलो पनि फिलिङ हुँदो रहेछ.
हजुर अब अझै पनि मैले फेरि यिनै कुराहरूलाई जस्तो अगाडि ल्याउँदा तपाईँहरूले भनौँ न अब चिकित्सक डाक्टरहरूको भन्दा अलिक बढी नै समय पेसेन्टलाई दिनुपर्ने हुन्छ है, त्यो हुँदाखेरि जस्तो कहिलेकाहीँ पेसेन्ट पार्टीले चाहिँ फेरि राम्रोसँग हेरिरहेको छैन जस्तो खालका पनि कोही बेला आउँछ. अब हस्पिटलमा धेरै पेसेन्ट हुन्छ, त्यो खालका समस्याहरू पनि होलान्, जस्तो कि नेपालमा अलिकति स्वास्थ्यकर्मीहरू अलिक झर्किने भन्ने खालको पनि मेसेज गएको छ कतिपय ठाउँहरूमा होइन, त्यस्तो बेला तपाईँहरूले कसरी डिल गर्नुहुन्छ?
अब त्यो पेसेन्टहरूले हो हजुरले भनेको एकदम ठिक हो. पेसेन्टहरूले के भन्छ, हामी त्यहाँ केयर गर्दा गर्दा उनीहरूलाई कुनै कुनै बेला के लाग्दो रहेछ भने यो नर्सिङले गरेको हो भने कि हामीलाई त डक्टरै चाहिन्छ जस्तो छ भने उनीहरूले भन्छ, नभन्ने होइन भन्छ पनि. अब त्यति बेला हामी डक्टरले पनि कुरा गर्नुभन्दा डक्टरहरूले पनि भन्नुहुन्छ कि हामीभन्दा उहाँहरू बढी खटिनु भएको छ, उहाँहरूसँग भन्नु हामीले त हामीले भन्दा नर्सिङले बढेको त्यस्तो तपाईँहरूले उहाँलाई विश्वास गर्नु भनेर डक्टरहरूले भनिँदा हामीलाई पनि खुसी लाग्छ. अनि त्यो त्यस्तो स्वाभाविकै हुन्छ हजुर. अब तर त्यति बेला हामीले भन्छौँ अनि उनीहरू डक्टरले भन्नुहुन्छ र हामीले पनि हेर्नुहोस् न हामी त खटेछौँ, तपाईँलाई के चाहिन्छ, कसो चाहिन्छ, के गर्छौँ कसो, हामी सबै ए टु जेड त हामीले केही गरेकै छौँ भनेर उहाँहरूलाई सम्झाउँछौँ पनि, अब देखाउँछौँ, गरेर पनि देखाउँछौँ. तर कति त्यही बिरामीहरूले ओहो नानीहरूले कति सेवा गरेको, नानीहरूले कति दुःख गरेको भनेर भन्नुहुन्छ, नभन्ने होइन, त्यो पनि हुन्छ हजुर.
तपाईँको त्यहाँ अरू सहकर्मी नर्स साथीहरू सुरु सुरुमा भनौँ न कोही आत्तिने अथवा एकदमै ओहो कोभिड त कसरी डिल गर्ने भन्ने खालको समस्याहरू पनि आयो?
हजुर, त्यो अब एउटा मान्छे भएपछि त स्वाभाविक त्यो आउँछ पनि,
जस्तो तपाईँहरू त 11-12-13 वर्ष अनुभव भइसक्यो, तपाईँहरूभन्दा जुनियर होलान् अथवा सिनियरहरूले पनि तपाईँहरूलाई नै काउन्सिल गर्नुपर्ने होला, कस्तो खालको अवस्था आयो अलिकति यो नयाँ खालको समस्या आइसकेपछि स्वास्थ्य कर्मीहरूमा चाहिँ कस्तो हुँदो रहेछ पनि जान्न मन लाग्यो।
होइन, उनीहरूले पनि त्यो स्वाभाविकै हुन्छ पनि, अब हामीले त केयर गर्दा गर्दा, तर यस्तो एउटा कुरा के भने, यो कोभिड भन्ने कुरा त हामीले 14-15 वर्ष काम गरे पनि हाम्रो लागि नयाँ नै भयो नि त, होइन, तर पनि हामीलाई त धेरै एक्सपिरियन्स पनि थियो, एक्सपिरियन्स भएको भएर हामीले त यो कुरामा हामीले एकदम जित्नुपर्छ भन्ने कन्फिडेन्स जगाउनुपर्छ भनेर हामीले काम गऱ्यौँ। तर जुनियरमा हो, उनीहरू भर्खर आएकोमा आउने बित्तिकै कोभिड वार्डमा काम गर्दाखेरि, किनभने मान्छेले मानसिकता फैलाइसकेको थियो, ओहो कोभिड लाग्ने बित्तिकै मर्छ क्यारे, नराम्रो हुन्छ क्यारे, सबैलाई फैलिन्छ भन्नेतिर मान्छेले त्यो छ नि त, मान्छे त्यो हुन पनि छ पनि नपनि नभएको पनि होइन, त्यो हुन पनि पर्छ मान्छेमा अलिकति डर पनि। तर जुनियर बहिनीहरूलाई आएर हामीले उनीहरूलाई भन्थ्यौँ यस्तो गर्ने उसो गर्ने, प्रिकसन अप्नाउनुपर्छ, प्रिभेन्टिभ गर्नुपर्छ, प्रिकसन अप्नाएपछि केही हुँदैन, अब हामीले गर्नुपर्छ भनेपछि उनीहरू हुन्थ्यो, उनीहरू काम गर्न तयारी हो, हामीले गर्नुपर्छ भने चाहिँ हामी सँगसँगै उनीहरू काम गर्थ्यो। अब अलिअलि उनीहरू कुनै बेलामा त्रास जस्तो भए पनि हामीले उनीहरूलाई अगाडि बढाउँथ्यौँ नि त, उनीहरूको हातमा मातेर अब कसरी हुन्छ यसो गर उसो गर भनेपछि उनीहरू त्यो कुराले उनीहरूले एडजस्ट गर्थ्यो, राम्रो गर्थ्यो।
अब त 13 महिना जति अनुभव भयो होला तपाईँहरूको यसमा, तपाईँले व्यक्तिगत रूपमा चाहिँ कसरी लिनुभयो कोभिडलाई? अघि तपाईँले बताउनु भयो जनरल बुझाइको कुराहरू चाहिँ, तपाईँलाई व्यक्तिगत रूपमा चाहिँ ओहो बहुत कठिन चिज हो यो जस्तो लाग्छ कि अब यस्तै हो, यसै गरी चल्नुपर्छ, सकिन्छ, वी क्यान डु जस्तो लाग्छ?
अब यसो सकिन्छ र हामी गर्छौँ भन्ने त्यो त सकिन्छ भने के भने, यो भन्ने कुरा त अब विश्वमा नै यसले यस्तो तहस नहस बनाइसकेको छ, म एकजनाले हामी व्यक्तिले चाहिँ नि होइन हामी कोभिड भने केही पनि होइन यसलाई हामी सक्छौँ भने त्यो लाग्नु चाहिँ नि हुँदैन, होइन, एउटा मान्छेमा डर पनि हुनुपर्छ र अनि ल हामीलाई कोही कुरा कोभिड लागेछ भने पनि हामीले यसलाई चाहिँ सकेसम्म कसरी हुन्छ के गरी हुन्छ राम्रो गर्नुपर्छ, उनीहरूलाई इम्प्रुभमेन्ट गर्नुपर्छ, राम्रो गर्नुपर्छ, बिरामीलाई निको बनाउनुपर्छ भन्ने त हामीलाई लाग्छ र हामी त्यो गर्छौँ पनि। अब त्यो कुरालाई लिएर भनौँ न मान्छेले होइन यो त केही होइन भनेर त सोच्नु चाहिँ नि हुँदैन, र भइसकेछ भने चाहिँ त्यो अनुसारको ट्रिटमेन्ट चाहिँ नि गर्नु नै पर्छ, त्यो अनुसारको केयर चाहिँ गर्नु नै पर्छ। हजुर,
अब अलिकति व्यक्तिगत यो पारिश्रमिकका पाटोहरूतिर पनि जाउँ कि जस्तो लाग्यो मलाई, जस्तो तपाईँहरूले यो कोभिडमा जुन झन् 12 घन्टा गर्नुभएको, यो जस्तो पहिला गर्नुभएको ड्युटी त्यही अनुसारको मात्रै, अब यो सरकारीमा पर्नुभयो तपाईँ त अझ, होइन, निजी सरकारी सबै, मैले नर्सिङ एङ्गलबाटै सबैलाई सोध्न खोजेको, तपाईँहरूको लागि छुट्टै बेग्लै खालका विशेष भत्ताहरूको पनि व्यवस्था छन् कि जस्तो पहिला थियो त्यस्तो मात्रै रहिरहेको छ?
हजुर, अब हामीहरूकोमा भन्नुपर्दा यो कुरा अब मलाई चाहिँ जस्तो अब हामीलाई अब हामीले चाहिँ त्यस्तो भत्ता सताको चाहिँ हामीले अब आश गरे पनि छैनौँ, र अब हामीले केयर गरे बापत हामीलाई भत्ता पाओस् भन्ने त अरू सबैलाई लागिनलाई थियो, किनभने दुःख गरिसकेपछि पाउनु भन्ने त अब हुन्छ, तर हामीले त्यो कोभिडको भत्ता चाहिँ हामीले पाएका छैनौँ।
अहिले जस्तो पोहोर परार तलब लिनुहुन्थ्यो त्यसै गरी मात्रै थाप्ने हो?
हजुर, त्यो मात्रै छ, त्यस्तो मात्रै छ, अझ त हामीले यो बन्दको बेलामा धेरै दुःख गरेर छ, अझ हामीले पाउनुपर्ने चाहिँ हामीले पाएको पनि छैन, तर त्यसमा हामीलाई ऊ पनि छैन, किनभने हामीले हाम्रो कर्तव्य भनेको हाम्रो काम भनेको नर्सिङ केयर हो, हामी नर्सिङ केयर गर्नुपर्छ।
तपाईँकै कति क्लासमेट साथीहरू अरूहरू निजी अस्पतालहरूमा पनि हुनुहुन्छ होला, उहाँहरूका पनि गुनासोहरू कहिले काहीँ सुन्नुहुन्छ होला नि, तपाईँले केही भन्नुहुन्छ?
हजुर, सुनेको छु, किनभने अब सबैले प्रत्यक्ष देखेको कुरा हो, हजुर, नर्सिङ कति खटेको छ, नर्सिङले कति काम गरेको छ भने सबैलाई थाहा पनि छ, जबकि त्यो कुनै पनि संस्था या हस्पिटलमा पनि माथिको मान्छे त्यसलाई पनि देखि तलको मान्छे सबैलाई थाहा छ कि नर्सिङले कति खटिएको छ भन्ने कुरा थाहा छ कि, अब त्यसमा त उनीहरूले अब भत्ता दिनुपर्छ गर्नुपर्छ भनेर त अब छैन छ नि, त्यो गर्नुपर्ने हो, अब दुःख गरिसकेपछि मान्छेले केही न केही मोटिभेसनको लागि त मान्छेले आश गरिहाल्छ, मोटिभेसन हामीलाई त के हाम्रो मोटिभेसन गरोस् या सिनियरले जस पाओ सिनियरहरूले जो सिनियर राम्रो गराएको छ भन्ने होस् भन्ने लाग्छ। कतिपय हस्पिटलमा मैले सुनेको त अझ कतिमा स्यालेरी पनि राम्रोसँग दिएको छैन भने सुनिरहेको छु, होइन, नर्सिङलाई एकदम पेलेको छ, स्यालेरी राम्रोसँग दिएको छैन भने सुनि पनि राखेको छु मैले, अब त्यस्तो चाहिँ नगरिकन जो सबैले राम्रो गर्दै हुन्थ्यो अब भत्ता पाउने ठाउँमा सरकारले दिएको छ भने सबै नर्सिङ स्टाफहरूलाई पनि दिएमा एउटा हामीलाई पनि पुरा गर्ने र एउटा काम गर्ने मोटिभेसन हुन्छ जस्तो लाग्छ मलाई।
गङ्गालालमा कार्यरत नर्स जिना केसी थापासँग आज म कुराकानी गरिरहेको छु। जिनाजी, अब अन्त्य अन्त्यतिर छौँ हामी, मैले एउटा एउटा कुरा सोध्न मन लाग्यो, जस्तो बिरामी र बिरामीका आफन्तहरूले नर्सहरू झर्केको देख्छन् भन्ने हाम्रोमा आम धारणा भइसकेको छ, उनीहरू अपेक्षा गर्छन् नर्सहरूले मिठो गरी हामीसँग बोलिदिउन्, नर्सहरू चाहिँ बिरामी र उनीहरूका आफन्तबाट कस्तो व्यवहारको अपेक्षा गर्नुहुन्छ, कसरी डिल गरून् जस्तो लाग्छ?
अब झर्किने कुरामा त कस्तो भने कहिलेकाहीँ अब उहाँहरूले पनि देखिरहनु भएको छ नर्सिङ कतिको खटिएको छ भनेर, अनि त्यसरी अब कस्तो हुन्छ नि उहाँ बिरामीको त्यो भिजिटरहरूलाई बिरामीलाई उनीहरूलाई कस्तो आशा हुँदछ भने नर्सिङ भनेको जति दुःख दिए पनि जति जे गरे पनि उनीहरू हाँसिरहने बोलिरहने भन्ने जस्तो हुँदो रहेछ। तर कहिलेकाहीँ कस्तो सिचुएसन आउँछ भने हामी यति काम गर्दा गर्दा थकित भएर हामीलाई यति गाह्रो भएर हुन्छ नि, अनि पेसेन्ट पार्टीहरूले कचकच हुन्छ नि एउटै कुरामा के कसो
सानो
अनावश्यक बढी कुरा गरेको फेरि थाहा भइरहेको कुरा पनि हो कि होइन के भनेर उनीहरूले सोद्धाखेरि चाहिँ अलिकति हुन्छ, कुनै कुनै बेला झर्किने पनि हुन्छ, त्यो हाम्रो आफ्नो बाध्यता हो
होइन, सबै ठाउँमा नहोला पनि फेरि
सबै ठाउँमा पनि नहोला
भयो होला
एकै ठाउँ, तर कुनै अब कुनै कुनै बेला हुन्छ त्यो जति बेला पनि हुँदैन, सकेसम्म त खुसी पारेर राम्रो गरेर सबै कुरा बुझाएर गरौँ भन्ने त लागिहाल्छ जसलाई पनि होला, कुनै कुनै बेलामा झर्किने उर्किने त हुन्छ, तर त्यो कुरालाई ठुलो लिनु भएन राम नराम्रो लिनु भएन, हामीले गरेको दुःख पनि देख्नु पऱ्यो नि त, उनीहरूले हामी 24 घन्टा खटेर बिरामीलाई के खान्छ कसो खान्छ के गर्नुपर्छ त्यो पनि एकचोटि हेर्नु पऱ्यो नि त, आफ्नो बिरामीलाई केयर गरेको छ भन्ने पनि बुझ्नु पऱ्यो नि त।
हजुर, तपाईँहरूले चाहिँ त्यसरी बुझिदिउन् पेसेन्टहरू पार्टीले जस्तो आशा गर्नुहुन्छ?
हजुर हजुर एकदम।
हस्, अब अन्त्य अन्त्यतिर छौँ हामी, जाँदा जाँदै मैले तपाईँहरू यस्तो कोभिडमा काम गरिरहनु भएको व्यस्त समय एकदमै एक्जर्सनहरू पनि होला, तपाईँलाई तपाईँले आफ्नो कुराकानीपछि आफूले इच्छा गरेको नेपाली गीत एउटा बजाउन रहर गर्नुभयो भने कुन गीत बजाउँ तपाईँको रोजाइमा?
अब मलाई त सबै गीत नेपाली गीतहरू नै मनपर्छ होइन, अब अहिले एउटा मन पनि त्यही हो के अरे साडी के साडी भन्ने सबैलाई मन परेको गीत छ नि हजुर,
फुलबुट्टे साडी,
फुलबुट्टे साडी सबैले मन पर्छ, जस्तो बुढापाका देखेको बच्चा पनि अनि त्यहाँ हामीले पनि देखेका छौँ, त्यहाँ बिरामीहरूले पनि गुनगुनाइरहेको हुन्छ नि
कहिले,
त्यही भएर अहिलेलाई त्यही गीत नै
सबै आइसोलेसनमा बसेका अथवा हस्पिटलमा बस्नुभएका सबै बिरामीहरूलाई हुने गरी जिना केसी थापाको अनुरोधमा म यो गीत बजाउँछु नै। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा सहभागी भएर यसरी आफ्नो विचारहरू आफ्नो अनुभवलाई राखिदिनु भयो जिनाजी, धेरै धेरै धन्यवाद, यसै गरी बिरामीको सेवा गरेर अझ धेरै राम्रो कीर्ति राख्दै जानुहोला हाम्रो साथ।
हजुर थ्याङ्क यू, हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद मलाई यसमा एउटा बोल्ने मौका दिनुभएकोमा, जस्तो मैले भन्नु जस्तो मैले आफूले जस्तो हामी नर्सिङले पनि धेरै दुःख गरेका छौँ, अब झर्किने फर्किने भन्ने त आफ्नो बाध्यता होला, तर यो सोधिनु भयो गर्नु सबैले बुझिदिनु होला, अहिलेको अवस्थामा चाहिँ सबैले एउटा यो कोभिड भनेको सानोतिर नलिनुहोस् यो भन्ने चाहिँ ठुलो कुरा हो ठुलो रूप हो, यो भनिरहनु पनि नकुरा त्यस कारण भनिरहनु पनि कुरा पनि होइन, त्यस कारण सबैले आफैले चाहिँ जस्तो आफू अवेरनेस भएर चेतनामूलक भएर मास्क लाउने बाहिर हिँड्दा पनि धेरैसँग कन्ट्याक्ट नगर्ने गर्नुहोस्। धन्यवाद, थ्याङ्क यू,
हस् धन्यवाद,
हस् थ्याङ्क यू, थ्याङ्क यू हजुरलाई पनि।
फुलबुट्टे साडी सपक्क पारी पछौरी मलमलको, फुलबुट्टे साडी सपक्क पारी पछौरी मलमलको, औसीमा बसी तिमीलाई हेर्दा मन मेरो हल चल भो, कौशीमा बसी तिमीलाई हेर्दा मन मेरो हल चल भो, कान्छाको केश फिजारी काइयोले चट्टा मिलाइदियो कि रे सानी
जिना केसी थापा गंगालाल हृदय केन्द्रमा कार्यरत नर्स, उहाँको अनुरोधमा मैले यो गीत बजाएँ। विशेष गरी कोभिड संक्रमण भएर आइसोलेसनमा बस्नुभएकाहरूको लागि उहाँले सुनाउन र आफूले पनि सुन्नको लागि यो गीत अनुरोध गर्नुभएको थियो। यो सँगै उज्यालो फल्चाको अन्त्यतिर हामी आइपुगेका छौँ। आज बिहान सेरोफेरोमा, स्थानीय सेरोफेरोमा मैले ललितपुर महानगरपालिका वडा नम्बर चारका अध्यक्ष नारायण केसीसँगको कुराकानी सुनाएँ भने उज्यालो फल्चाको आजका पाहुना गंगालालमा कार्यरत नर्स जिना केसी थापासँगको कुराकानी सुनाएँ। यो सँगै आजको लागि उज्यालो फल्चाको समय सकिएको छ। भोलिको उज्यालो फल्चा मिलनसँग सुन्न सक्नुहुन्छ। अहिले केही बेरमा नेपाल खबर सुन्न सक्नुहुन्छ। प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरे आजको उज्यालो फल्चाबाट बिदा हुन्छौ। तपाईँको दिन सुखमय बितोस्। नमस्कार।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।